تفسير: وما محمد إلا رسول قد خلت من قبله الرسل أفإن مات أو قتل انقلبتم على أعقابكم فمن ينقلب على عقبيه فلن يضر الله شيئا وسيجزي الله الشاكرين. محمد صلی اللہ علیہ وسلم اس کے سوا کچھ نہیں کہ بس ایک رسول ہیں، ان سے پہلے اور بھی رسول گزر چکے ہیں، پھر کیا اگر وہ مر جائیں یا قتل کر دیے جائیں تو تم لوگ الٹے پاؤں پھر جاؤ گے؟ یاد رکھو، جو الٹا پھرے گا وہ اللہ کا کچھ نقصان نہ کر سکے گا، البتہ جو اللہ کے شکر گزار بندے بن کر رہیں گے انہیں وہ اس کی جزا دے گا. تو یہاں پر جو ہے اس آیت میں ایک اہم حقیقت، اس پر اللہ رب العزت جو ہے وہ روشنی ڈال رہے ہیں اور بتا رہے ہیں کہ دنیا میں بہت سے رسول گزرے ہیں، اسی طرح محمد صلی اللہ علیہ وسلم بھی اللہ کے ایک رسول ہیں. جس طرح کی آزمائشیں اور مصیبتیں دوسرے رسولوں کو آئیں، اسی طرح انہیں بھی پیش آ سکتی ہیں، اور تمام رسولوں کو موت کے مرحلے میں سے گزرنا پڑا اور انہیں بھی ایک دن جو ہے وہ وفات پانا ہے. اور رسول صلی اللہ علیہ وسلم کے وفات پانا یا ان کے مرنے کے معنی یہ نہیں ہے کہ مطلب اگر جو ہے وہ فوت ہو جاتے ہیں تو وہ فوت ہو نہیں سکتے، کیونکہ آپ کا فوت ہونا یا آپ کو شکست کا ہو جانا، یہ سب چیزیں کیا ہیں؟ یہ ایک آزمائش ہے اور یہ ایک انسانی فطرت ہے، تو کسی شخص کو بھی جو ہے اسے پالا پڑ سکتا ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ ایک انسان تھے، اور جیسا کہ غزوہ احد میں یہ مشہور ہو گیا تھا کہ آپ جو ہیں وہ شہید ہو گئے، تو بعض صحابہ کی ہمتیں ٹوٹنی شروع ہو گئی تھیں. تو آئیے اس موقع پر جو ہے ہم تجلیات نبوت و مہر نبوت سے تفصیل سے پڑھ لیتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی آخری دن جو تھے وہ کیسے تھے اور آپ کی وفات کیسے آئی، کیونکہ آیات کافی ایسی ہیں جن کا لنک یہ سمجھنے سے ہمیں زیادہ اچھے طریقے سے سمجھ آئیں گی. تو رفیق اعلیٰ کی جانب الوداعی آثار: جب رسول اللہ صلی اللہ علیہ وسلم نے رسالت کی تبلیغ فرما لی اور امت کی خیرخواہی کا کام مکمل کر لیا تو آپ کے اقوال و افعال میں دنیا سے رحلت کے آثار نمایاں ہونا شروع ہو گئے. آپ نے 10ویں سال رمضان میں 20 دن اعتکاف کیا، اور حضرت جبرائیل علیہ السلام نے آپ کو 2 مرتبہ قرآن کا دوہرہ کروایا. آپ نے اپنی صاحبزادی فاطمہ رضی اللہ عنہا سے فرمایا، میں سمجھتا ہوں کہ میرا وقت قریب آ چکا ہے. حضرت معاذ رضی اللہ عنہ کو یہ منقصد کیا تو انہیں وصیت کرنے کے بعد فرمایا، اے معاذ، غالباً میرے سال کے بعد تم مجھ سے ملاقات نہ کر سکو گے، اور میری اس مسجد اور میری قبر کے پاس سے گزرو گے. یہ سن کر حضرت معاذ رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کی جدائی میں رونے لگے. آپ نے حجۃ الوداع میں کئی بار کہا، غالباً میں تم لوگوں سے اپنے اس سال کے بعد نہ مل سکوں گا، غالباً میں اپنے اس سال کے بعد حج نہ کر سکوں گا. اسی طرح الیوم اکملت لکم دینکم، اور اذا جاء نصر اللہ کا نزول اس بات کا پیغام تھا کہ آپ دنیا میں اپنی مہم سے فارغ ہو چکے ہیں، اور اس وجہ سے اس حج کا نام حجۃ الوداع رکھا گیا، کیونکہ آپ نے اپنے رب سبحانہ و تعالی کی طرف منتقل ہونے کے لیے لوگوں کو الوداع کیا کہا. اوائل سفر 11 ہجری میں آپ احد تشریف لے گئے اور شہداء کے لیے اس طرح دعا کی گویا زندوں اور مردوں سے رخصت ہو رہے ہوں. پھر واپس آ کر منبر پر فروکش ہوئے، یعنی منبر پر چڑھے اور فرمایا، میں تمہارا پیش رو ہوں اور تم پر گواہ ہوں، میں واللہ اس بات اس وقت اپنا حوض دیکھ رہا ہوں اور مجھے زمین یا زمین کے خزانوں کی کنجیاں دی گئی ہیں. واللہ مجھے تم پر یہ خوف نہیں کہ تم میرے بعد شرک کرو گے، بلکہ اس کا اندیشہ ہے کہ دنیا میں ایک دوسرے سے آگے نکلنے کی دوڑ میں لگ جاؤ گے. ماہ سفر کے آخر میں آپ رات کے وقت بقیع غرقد تشریف لے گئے اور اہل بقیع کے لیے دعائے مغفرت فرمائی اور فرمایا، ہم بھی تم سے آن ملنے والے ہیں. مرض کا آغاز: ماہ سفر کے آخری دوشنبہ کو رسول اللہ صلی اللہ علیہ وسلم ایک جنازے میں بقیع تشریف لے گئے. حضرت عائشہ رضی اللہ عنہ فرماتی ہیں، آپ بقیع سے واپس تشریف لائے تو میں اپنے سر میں درد محسوس کر رہی تھی اور یہ کہہ رہی تھی، ہائے میرا سر. آپ نے فرمایا، بلکہ میں واللہ اے عائشہ، ہائے میرا سر. رسول اللہ صلی اللہ علیہ وسلم حضرت عائشہ رضی اللہ عنہ سے بڑی محبت کرتے تھے، تو مطلب ان کو تسلی دے رہے ہیں اور ان کا دل بہلا رہے ہیں اور کہہ رہے ہیں تمہارا سر نہیں میرا سر، یہ آپ کی بیماری کی ابتدا تھی، آپ اس کے باوجود باری باری سب عورتوں کے پاس دن گزارتے رہے یہاں تک کہ مرض سخت ہو گیا. اس وقت آپ حضرت میمونہ رضی اللہ عنہا کے گھر میں تھے اور پوچھ رہے تھے کل میں کہاں رہوں گا، میں کل کہاں رہوں گا. مقصود حضرت عائشہ رضی اللہ عنہا کی باری تھی، ازواج مطہرات نے اجازت دے دی کہ آپ جہاں چاہیں رہیں. چنانچہ آپ حضرت فضل بن عباس اور علی بن ابی طالب رضی اللہ عنہما کے درمیان ٹیک لگا کر دونوں پاؤں زمین پر گھسٹتے ہوئے نکلے اور حضرت عائشہ رضی اللہ عنہا کے گھر منتقل ہو گئے. عہد اور وصیت. حضرت عائشہ رضی اللہ عنہا فرماتی ہیں جب آپ میرے گھر تشریف لائے اور بیماری نے زور پکڑا تو آپ نے فرمایا مجھ پر 7 مشکیزے پانی ڈالو جن کا بندھن نہ کھولا گیا ہو تاکہ میں لوگوں کو وصیت کروں. جیسے ہوتا ہے نا کہ پانی ڈالا جائے نہلایا جائے تو تھوڑا افاقہ سا محسوس ہوتا ہے. چنانچہ ہم نے آپ کو حضرت حفصہ رضی اللہ عنہ کی ایک لگن میں بٹھا کر ان مشکیزوں سے پانی ڈالا حتیٰ کہ آپ اشارہ فرمانے لگے کہ تم لوگوں نے کام پورا کر دیا. پھر آپ لوگوں کی جانب تشریف لے گئے، انہیں نماز پڑھائی اور خطاب فرمایا. اس خطاب میں آپ نے من جملہ اور باتوں کے فرمایا تم سے پہلے جو لوگ تھے وہ اپنے انبیاء اور بزرگوں کی قبروں کو مساجد بنا لیتے تھے، تو تم لوگ قبروں کو مساجد نہ بنانا، میں تمہیں اس سے منع کرتا ہوں. آپ اہم چیزیں نوٹ کرتی جا رہی ہیں کیونکہ یہ بھی آپ کی تفسیر اور پڑھائی کا جز ہے. اہم چیزیں، جو بھی اہم باتیں، اہم پوائنٹ آپ نوٹ کرتی جائیں. آپ دیکھ لیں کہ طبیعت کتنی خراب ہے اور اس کے ساتھ ساتھ آپ کا انداز اور آپ کی کیفیت دل کی جو ہے وہ کیسی ہے، اور کیسے اپنے صحابہ کی اور امت مسلمہ کی آپ کو فکر ہے. اور فرمایا یہود و نصارہ پر اللہ کی لعنت، انہوں نے اپنے انبیاء کی قبروں کو مساجد بنایا. مزید فرمایا کہ تم لوگ میری قبر کو بت نہ بنانا کہ اس کی پوجا کی جائے. پھر آپ نے اپنے آپ کو قصاص زیادتی کے بدلے کے لیے پیش کیا، انصار کے متعلق خیر کی وصیت کی. پھر فرمایا ایک بندے کو اللہ نے اختیار دیا کہ وہ دنیا کی چمک دمک اور زیب و زینت میں سے جو چاہے لے لے، یا اللہ کے پاس جو کچھ ہے اسے اختیار کر لے. تو اس بندے نے اللہ کے پاس جو کچھ ہے اسے اختیار کیا. آپ یعنی دونوں چیزوں کی آپ کو اجازت تھی کہ یہ لے لیں یا پھر وہ. ابو سعید خدری رضی اللہ عنہ فرماتے ہیں کہ یہ سن کر ابو بکر رضی اللہ عنہ رونے لگے اور فرمایا ہم اپنے ماں باپ کے ساتھ آپ پر قربان. اس پر ہمیں تعجب ہوا، لوگوں نے کہا اس بوڑھے کو دیکھو، رسول اللہ صلی اللہ علیہ وسلم تو ایک بندے کے بارے میں یہ بتا رہے ہیں کہ اللہ نے اسے اختیار دیا کہ دنیا کی چمک دمک اور زیب و زینت میں سے جو چاہے لے لے، زیب و زینت میں سے جو چاہے اسے اللہ دے دے، یا وہ اللہ کے پاس جو کچھ ہے اسے اختیار کر لے، اور یہ بوڑھا کہہ رہا ہے کہ ہم اپنے ماں باپ کے ساتھ آپ پر قربان. یہ بوڑھا کون؟ ابو بکر صدیق رضی اللہ عنہ. لیکن چند دن بعد واضح ہوا کہ جس بندے کو اختیار دیا گیا تھا وہ خود رسول اللہ صلی اللہ علیہ وسلم تھے، اور ابو بکر صدیق رضی اللہ عنہ ہم میں سب سے زیادہ صاحب علم تھے. پھر رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت ابو بکر صدیق رضی اللہ عنہ کی تعریف کی اور ان کے دروازے کے سوا مسجد میں کھلنے والے تمام دروازوں کو بند کرنے کا حکم دے دیا. مسجد نبوی میں مختلف صحابہ کے دروازے کھلا کرتے تھے اور پھر وہ اپنا دروازہ کھول کے مسجد نبوی میں داخل ہو جاتے تھے. پھر آپ نے آخری دنوں میں کہا کہ سب کے دروازے جو مسجد نبوی میں کھلتے ہیں نا، سب کے بند کر دیے جائیں سوائے ابو بکر کے. یہ بدھ کے روز کی بات ہے، جمعرات کو آپ کی بیماری نے اور شدت اختیار کر لی. آپ نے فرمایا لاؤ میں تمہیں ایک تحریر لکھ دوں جس کے بعد کبھی گمراہ نہ ہوگے. حضرت عمر رضی اللہ عنہ نے کہا آپ پر تکلیف کا غلبہ ہے اور تمہارے پاس قرآن ہے، اللہ کی یہ کتاب تمہارے لیے کافی ہے. اس پر لوگوں میں اختلاف ہو گیا، اور جب شور اور اختلاف زیادہ ہوا تو آپ نے فرمایا میرے پاس بیٹھ جاؤ. اسی دن آپ نے وصیت کی کہ یہود و نصارہ اور مشرقین کو جزیرت العرب سے نکال دیا جائے اور وفود کو اسی طرح نوازا جائے جیسے آپ نوازتے تھے. مختلف لوگ آتے تھے نا اسلام قبول کرنے، دین کو سمجھنے، بہت اچھا سلوک کرتے تھے تحفے تحائف دے کر تالیف قلب کے لیے، اور نماز اور غلاموں اور لونڈیوں کے متعلق بھی تاکید فرمائی اور فرمایا کہ میں تم میں دو چیزیں چھوڑ رہا ہوں، اور جب تک انہیں مضبوطی سے پکڑے رہو گے ہرگز گمراہ نہ ہوگے. وہ دو چیزیں کیا تھی؟ شاباش، کتاب اللہ اور میری سنت. نماز کے لیے ابو بکر رضی اللہ عنہ کی جانشینی. نبی صلی اللہ علیہ وسلم برس کی شدت کے باوجود نماز خود پڑھایا کرتے تھے، لیکن اس دن جمعرات کو جب عشاء کا وقت ہوا آپ نے لگن میں غسل فرمایا تاکہ مرض میں تخفیف ہو جائے، کمی ہو جائے. پھر اٹھنے لگے تو غشی طاری ہو گئی، پھر افاقہ ہوا تو دوبارہ غسل فرمایا، لیکن پھر اٹھنے لگے تو پھر غشی طاری ہو گئی، پھر تیسری بار غسل فرمایا لیکن پھر اٹھنے لگے تو پھر غشی طاری ہو گئی. آخر آپ نے ابوبکر صدیق رضی اللہ عنہ کو کہلا بھیجا کہ وہ لوگوں کو نماز پڑھائیں. چنانچہ اس وقت سے بقیہ ایام میں ابوبکر صدیق رضی اللہ عنہ نے نماز پڑھائی. آپ کی حیات مبارکہ میں ان کی پڑھائی گئی نمازوں کی کل تعداد 17 ہے. ہفتہ یا اتوار کو رسول اللہ صلی اللہ علیہ وسلم نے کچھ افاقہ محسوس کیا، چنانچہ دو آدمیوں کے درمیان ظہر کی نماز کے لیے تشریف لائے. اس وقت ابوبکر رضی اللہ عنہ نماز پڑھا رہے تھے، آپ کو ان کے بائیں بٹھا دیا گیا. چنانچہ اب ابوبکر رضی اللہ عنہ رسول اللہ کی اقتدا کر رہے تھے اور لوگ ابوبکر صدیق رضی اللہ عنہ کی اقتدا کر رہے تھے کہ وہی لوگوں کو تکبیر سنا رہے تھے. جو کچھ تھا سب صدقہ فرما دیا. اتوار کے دن رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے غلام آزاد کر دیے، آپ کے پاس 7 دینار تھے، انہیں صدقہ کر دیا. ہتھیار مسلمانوں کو حبا کر دیا. حبا کے معنی کیا تھا؟ حبا حبا تحفہ، گفٹ. رات آئی تو حضرت عائشہ رضی اللہ عنہ نے اپنا ایک چراغ ایک عورت کے پاس بھیجا اور کہلایا کہ اپنی کپی سے ہمارے چراغ میں گھی ٹپکا دو. آپ صلی اللہ علیہ وسلم کی ذرا ایک یہودی کے پاس 30 سعا تقریباً 75 کلو جو کے عوض رہن رکھی ہوئی تھی. حیات مبارکہ کا آخری دن، دوشنبہ کی صبح ابوبکر رضی اللہ عنہ نماز پڑھا رہے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت عائشہ رضی اللہ عنہا کے حجرے کا پردہ اٹھایا اور لوگوں کی طرف دیکھ کر مسکرائے. اس پر ابوبکر صدیق رضی اللہ عنہ ایڑی کے بل پیچھے ہٹے اور سمجھا کہ آپ صلی اللہ علیہ وسلم نماز کے لیے تشریف لانا چاہتے ہیں. بقول حضرت انس رضی اللہ عنہ، رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھ کر مسلمان اس قدر خوش ہوئے کہ چاہا کہ نماز ہی کے اندر فتنے میں پڑ جائیں، یعنی آپ کی مزاج پرسی کے لیے نماز توڑ دیں. لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے ہاتھ سے اشارہ فرمایا کہ اپنی نماز پوری کر لو، پھر حجرے کے اندر تشریف لے گئے اور پردہ گرا دیا. اسی دن یا اسی ہفتے رسول اللہ صلی اللہ علیہ وسلم نے حضرت فاطمہ رضی اللہ عنہا کو بلایا اور کچھ سرگوشی کی. وہ رونے لگی، پھر کچھ سرگوشی کی تو ہنسنے لگی. حضرت عائشہ رضی اللہ عنہ نے پوچھا تو چھپا لے گئیں. لیکن جب نبی صلی اللہ علیہ وسلم کی وفات ہو گئی تو بتلایا کہ آپ نے پہلی دفعہ یہ فرمایا تھا کہ آپ اپنے اسی مرض سے وفات پا جائیں گے، اس لیے وہ روئیں. اور دوسری بار یہ فرمایا تھا کہ آپ کے اہل و عیال میں سب سے پہلے وہی حضرت فاطمہ رضی اللہ عنہا آپ سے آن ملیں گی، اس لیے وہ ہنسی. اور آپ صلی اللہ علیہ وسلم نے انہیں یہ بشارت بھی دی کہ آپ ساری خواتین عالم کی سیدہ ہیں، سردار ہیں. ادھر حضرت فاطمہ رضی اللہ عنہا نے رسول اللہ صلی اللہ علیہ وسلم کے قرب کی شدت دیکھی تو بے ساختہ پکار اٹھی، واہ قرب اباہ، ہائے ابا جان کی مصیبت تکلیف. آپ نے حضرت حسن اور حضرت حسین رضی اللہ عنہما کو بلا کر چوما اور ازواج محتارات کو بلا کر واعظ و نصیحت کی. ادھر لمحہ بلحمہ تکلیف بڑھتی جا رہی تھی اور اس زہر کا اثر بھی ظاہر ہونا شروع ہو گیا جسے آپ کو خیبر میں کھلایا گیا تھا. چنانچہ آپ اس کے علم کی شدت محسوس کرنے لگے. آپ نے چہرے پر ایک چادر ڈال رکھی تھی، جب سانس پھولنے لگا لگتا تو چہرے سے ہٹا دیتے. اسی حالت میں آپ نے فرمایا، یہود اور نصارہ پر اللہ کی لعنت، انہوں نے اپنے انبیاء کی قبروں کو مساجد بنایا. تو کیا نیک لوگوں کی قبریں جو ہیں ان کو ان پر سجدہ کیا جا سکتا ہے؟ مقصود کیا تھا؟ کہ ان کے جیسے کام کرنے سے روکنا تھا، سرزمین عرب میں وہ دین نہ باقی رہنے دیے جائیں. یہ آخری ارشاد اور وصیت تھی جو آپ نے لوگوں کو فرمائی. اس کے بعد کئی دفعہ فرمایا، الصلاۃ وما ملکت ایمانکم، نماز نماز اور تمہارے زیر دست یعنی لونڈی اور غلام. نزع رواں اور وفات. پھر نزع کی حالت شروع ہو گئی اور عائشہ رضی اللہ عنہا نے آپ کو اپنے سینے اور گلے کے درمیان سہارا دے کر ٹیک لیا. اسی دوران ان کے بھائی عبد الرحمن بن ابی بکر رضی اللہ عنہ آئے، ان کے پاس کھجور کی تازہ شاخ کی مسواک تھی. رسول اللہ صلی اللہ علیہ وسلم मिसबाह की तरफ देखने लगे। हजरत आयशा रजी अल्लाह अन्हा समझ गईं कि आप उसे चाहते हैं। उन्होंने पूछा तो आपने सर से इशारा किया कि हाँ। चुनाचे उन्होंने मिसबाक लेकर चबाई और नरम की। फिर आपने उसे लेकर नहायत अच्छी तरह मिसबाक की। आपके सामने कटोरे में पानी था। आप पानी में दोनों हाथ डालकर चेहरा पोंछते जाते थे और फरमाते जाते थे, ला इलाहा इल्लल्लाह इन्ना लिल मौती सकरात, अल्लाह के सिवा कोई माबूद नहीं, मौत के लिए सख्तियां हैं। फिर आपने दोनों हाथ या उंगली उठाई, निगाह छत की तरफ बुलंद की और दोनों होंठों पर कुछ हरकत हुई। हजरत आयशा रजी अल्लाह अन्हा ने कान लगाया तो आप फरमा रहे थे, इन अंबिया सिद्दीकीन शोदा और सालहीन के साथ जिन्हें तूने इनाम से नवाजा, ए अल्लाह मुझे बख्श दे और मुझ पर रहम कर और मुझे रफीके आला में पहुंचा दे, ए अल्लाह रफीके आला। ये कौन सी आयत का तर्जुमा है? सूरत निसा की कौन सी आयत? सूरत निसा की आयत नंबर 69। आखिरी फिक्रा 3 बार दोहराया और रूह परवाज कर गई, हाथ झुक गया और आप रफीके आला से जा मिले। ये 2 शंबा का दिन रबीउल अव्वल की 12 तारीख और हिजरत का 11वां साल था। इस वक्त आपकी उम्र 63 साल पूरी हो चुकी थी। इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। सहाबा की हैरत और अबू बकर सिद्दीक रजी अल्लाह अनहु का मौकफ। इस हादसा दिल फगार की खबर, यानी जख्मी कर देने वाला हादसा था ना, सहाबा कराम रजी अल्लाह अनहुम में फौरन फैल गई और इन पर दुनिया तारीख हो गई। करीब था कि वो अपने हवास खो बैठते। चुनाचे कोई दिन इससे ताबनाक और बेहतर न था जिसमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मदीना तशरीफ लाए थे, और कोई दिन इससे ज्यादा तारीख और कबीह न था जिसमें आपने वफात पाई। सहाबा कराम रजी अल्लाह अन्हु रो रो कर इस तरह आहे भर रहे थे जैसे हाजियों का शोर भरपा हो। इधर हजरत उमर रजी अल्लाह अन्हु खड़े होकर मस्जिद में फरमा रहे थे, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इस वक्त तक वफात नहीं पाएंगे जब तक कि अल्लाह ताला मुनाफिकीन को फनाह न कर ले, और इस शख्स को काटने और कत्ल करने की धमकियां दे रहे थे जो ये कहे कि आप वफात पा गए हैं। जब हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने सुबह को आप सल्लल्लाहु अलैहि वसल्लम के मर्ज में कमी देखी तो सख में वाकया अपने मकान पर चले गए। मदीना से थोड़े से फासले पर अपनी, वहां पे भी उनकी एक बीवी थी तो उस जगह चले गए। उन्हें आपकी वफात की खबर हुई तो आप घोड़े पर सवार होकर आए और उतरकर मस्जिद नबी सल्लल्लाहु अलैहि वसल्लम में दाखिल हुए। लोगों से कोई बात ना की, सीधे हजरत आयशा रजी अल्लाह अन्हा के हुजरे में गए और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कसद फरमाया, और आपका जस्दे मुबारक धारी और यमनी चादर से ढका हुआ था। उन्होंने चेहरा मुबारक खोला, उसे चूमा और रोए। फिर फरमाया, मेरे माँ बाप आप पर कुर्बान, आप पर दो मौतें जमान, अल्लाह आप पर दो मौतें जमान नहीं फरमाएगा। जो मौत आप पर लिख दी गई थी वो आपको आ चुकी। लोग कह रहे थे ना कि नहीं मरे, तो फरमाया कि अल्लाह आप पर दो मौतें जमा नहीं करेगा, जो मौत आप पर लिख दी गई वो आपको आ चुकी। इसके बाद हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु भाई तशरीफ लाए और कहा, उमर बैठ जाओ, मगर उन्होंने बैठने से इनकार कर दिया। चुनाचे इनको छोड़कर हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु मिंबर के पास आ गए और इसके बाजू में खड़े हो गए। सहाबा भी हजरत उमर रजी अल्लाह अन्हु को छोड़कर यहीं आ गए। हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने फरमाया, अम्मा बाद, मन काना मिनकुम याबुदु मुहम्मदन फइन्ना मुहम्मदन कद मात, वमन काना मिनकुम याबुदुल्लाह फइन्ना अल्लाह हय्युल ला यमूत, قال الله تعالى وما محمد الا رسول قد خلت من قبله الرسل فإن مات أو قتل انقلبتم على أعقابكم ومن ينقلب على عقبيه فلن يضر الله شيئا وسيجزي الله الشاكرين। यही आयतें जो अभी आज हमने जिनसे आगाज किया है, तो उन्होंने फिर सूरत आल इमरान की आयात जो है वो तिलावत की। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु फरमाते हैं, वल्लाह ऐसा लगता था कि लोगों ने पहले जाना ही ना था कि अल्लाह ने यह आयत नाजिल फरमाई है, यहां तक कि अबू बकर सिद्दीक रजी अल्लाह अन्हु ने इसकी तिलावत की तो सारे लोगों ने इनसे यह आयत अखज की, और तब मैं जिस किसी इंसान को सुनता तो इसकी तिलावत कर रहा होता। हजरत उमर रजी अल्लाह अन्हु का इरशाद है कि वल्लाह मैंने जूं ही हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु को यह आयत तिलावत करते हुए सुना तो जान लिया कि ये बरहक है, बस मैं टूट कर रह गया, हत्ता कि मेरे पांव मुझे उठा ही नहीं रहे थे और मैं जमीन की तरफ लुढ़क गया اور میں جان گیا کہ واقعی نبی صلی اللہ علیہ وسلم کی وفات ہو چکی ہے۔ خلافت کے لیے ابو بکر رضی اللہ عنہ کا انتخاب۔ رسول اللہ صلی اللہ علیہ وسلم کی وفات کے بعد سب سے اہم مسئلہ یہ تھا کہ ایک امیر منتخب کیا جائے جو عوام اور ملک کے معاملات چلانے کے لیے آپ کا جانشین ہو۔ اس سلسلے میں حضرت علی بن ابی طالب رضی اللہ عنہ یہ سمجھتے تھے کہ وہ جانشینی کے زیادہ حقدار ہیں، کیونکہ وہ نبی صلی اللہ علیہ وسلم کے خاص قریبی ہیں۔ چنانچہ وہ حضرت زبیر، نیز بنو ہاشم کے کچھ لوگ حضرت فاطمہ رضی اللہ عنہا کے مکان میں جمع ہوئے، جبکہ انصار نے اپنے میں سے ایک امیر منتخب کرنے کے لیے سقیفہ بنی سعدہ، یہ ایک جگہ تھی جیسے گاؤں کی، سب لوگ جیسے آپ سمجھ لیں کہ جہاں پہ کوئی میٹنگ ہوتی ہے، لوگ سب اکٹھے ہوتے ہیں، اسمبلی کی جو جگہ ہوتی ہے، قومی اسمبلی کی میں جو بلڈنگ ہوتی ہے، یوں سمجھ لیں، تو سقیفہ بنی سعدہ میں اجتماع کیا، یعنی وہاں پہ وہ اکٹھے ہوئے۔ باقی مہاجرین حضرت ابو بکر اور عمر رضی اللہ عنہ کے پیچھے ہو لیے۔ حضرت ابو بکر اور عمر رضی اللہ عنہ سقیفہ بنی سعدہ تشریف لے گئے، ان کے ساتھ حضرت ابو عبیدہ اور دوسرے مہاجرین بھی تھے۔ حضرت ابو عبیدہ کا کیا ٹائٹل ہے آپ میں سے کسی کو پتا؟ امین امت۔ وہاں مہاجرین اور انصار میں بحث و گفتگو ہوئی، انصار نے اپنی فضیلت اور استحقاق کا ذکر کیا۔ حضرت ابو بکر رضی اللہ عنہ نے فرمایا، آپ لوگوں نے جس خیر کا ذکر کیا واقعی آپ لوگ اس کے اہل ہیں، لیکن عرب اس کاروبار حکومت کو قریش کے اس قبیلے کے سوا کسی اور کے لیے نہیں جانتے، یعنی وہ قریش کے سوا کسی اور کی حکمرانی تسلیم نہیں کر سکتے، وہ عرب میں نسب اور گھرانے دونوں لحاظ سے افضل ہیں۔ پھر انہوں نے حضرت عمر رضی اللہ عنہ اور حضرت ابو عبیدہ رضی اللہ عنہ کے ہاتھ پکڑے، یعنی ان میں سے کسی کو امیر بنا لیں، اور فرمایا، میں آپ کے لیے ان دونوں میں سے کسی بھی ایک کو پسند کرتا ہوں۔ اس پر انصار کے ایک آدمی نے کہا، ایک امیر ہم میں سے ہو اور ایک امیر آپ لوگوں میں سے۔ اس پر بڑا شور ہوا، آوازیں بلند ہوئیں اور اختلاف کا خطرہ ہو چلا۔ چنانچہ حضرت عمر رضی اللہ عنہ نے حضرت ابو بکر صدیق رضی اللہ عنہ سے کہا، ہاتھ پھیلائیے۔ حضرت ابو بکر صدیق رضی اللہ عنہ نے ہاتھ پھیلایا اور حضرت عمر رضی اللہ عنہ نے اور مہاجرین اور انصار نے بیعت کر لی۔ کس کے ہاتھ پر بیعت ہوئی؟ حضرت ابو بکر صدیق رضی اللہ عنہ کے۔ اور ویسے بھی آپ نے اپنی زندگی میں اپنی نماز کی جگہ جس کو کھڑا کیا وہ کون تھے؟ ابو بکر صدیق رضی اللہ عنہ۔ اور اس کے باوجود آپ نے باقاعدہ نہیں کہا کہ کون امیر ہو، تو کیا تھا؟ عوام کے مشورے سے، ان کی رائے سے امیر مقرر کیا جائے، کسی کی گردن پر کسی کو لا کر بٹھا نہ دیا جائے، یعنی آپ کی مرضی اس سے بھی معلوم ہوتی ہے، لیکن اس کے باوجود آپ نے اس معاملے کو اپنی زندگی میں طے نہیں کیا۔ اور اب کیا ہے کہ لوگ نسل و نسل بیعت لے لیتے ہیں اپنی موجودگی میں، میرے بعد میرا بیٹا، اس کے بعد اس کا بیٹا، اس کے بعد اس کا بیٹا، تو یہی بادشاہت ہے۔ تجہیز و تکفین اور تدفین۔ منگل کے روز رسول اللہ صلی اللہ علیہ وسلم کو کپڑے اتارے بغیر غسل دیا گیا۔ غسل دینے والے حضرات یہ تھے، حضرت عباس، حضرت علی، حضرت عباس کے دو بیٹے فضل اور قسم، اور رسول اللہ صلی اللہ علیہ وسلم کے آزاد کردہ غلام شکران، حضرت اسامہ بن زید اور حضرت اوس بن خولہ رضی اللہ عنہم۔ آپ کو پانی اور بیر کی پتی سے تین بار غسل دیا گیا۔ پانی غرش نامی قبا میں واقع حضرت سعد بن خسیمہ کے کنویں کا تھا رضی اللہ عنہ۔ آپ پینے کے لیے بھی اس کنویں کا پانی استعمال فرمایا کرتے تھے، یعنی اچھا میٹھا پانی۔ پھر آپ کو تین سفید سوتی یعنی چادروں میں کفنایا گیا، ان میں کرتا اور پگڑی نہ تھی، بس آپ کو چادروں میں لپیٹ دیا گیا۔ ابو طلحہ رضی اللہ عنہ نے اسی جگہ آپ کی قبر کھودی جہاں آپ نے وفات پائی تھی، قبر لہت والی کھودی، پھر آپ کی چارپائی قبر کے کنارے پر رکھ دی گئی۔ 10-10 صحابہ کرام اندر داخل ہوتے اور فردن فردن نماز پڑھتے، کوئی امام نہ ہوتا۔ سب سے پہلے آپ کے خانوادے نے نماز پڑھی، پھر مہاجرین نے، پھر انصار نے، پھر بچوں نے، پھر عورتوں نے، یا پہلے عورتوں نے پھر بچوں نے۔ نماز جنازہ پڑھنے میں منگل کا پورا دن اور بدھ کی بیشتر رات گزر گئی۔ اس کے بعد رات کے اواخر میں آپ کا جسد پاک سپرد خاک کیا گیا صلی اللہ علیہ وسلم۔ تو یہ آپ نے پڑھا کہ نبی صلی اللہ علیہ وسلم کا وصال اور اس کی تمام تفصیل جو ہے وہ آپ نے پڑھی۔ تو اب یہاں پر بھی آپ دیکھیں کہ آیت 144 جو حضرت ابو بکر صدیق رضی اللہ عنہ نے اس وقت پڑھی جبکہ صحابہ بہت پریشان تھے، تو کیا بات تھی بتانی، اور کتنے زیادہ وہ سمجھدار تھے ابو بکر صدیق رضی اللہ عنہ نا، کہ صحابہ جو تھے وہ ایک سکتے کی کیفیت میں تھے، پریشان تھے، کیونکہ غم اور خوشی دو موقع ایسے ہوتے ہیں کہ جب انسان اپنے حواس میں نہیں ہوتا یا اپنے جذبات پہ قابو نہیں پاتا، اور शैतान उस पर गालिब आ सकता है या शैतान उसको गलत वसवसे जो है वो दे सकता है। तो अब यहाँ पर भी उस आयत का हम फिर तर्जुमा पढ़ते हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इसके सिवा कुछ नहीं कि बस एक रसूल हैं, उनसे पहले और रसूल भी गुजर चुके, फिर क्या अगर वो मर जाएं या कत्ल कर दिए जाएं तो तुम लोग उल्टे पांव फिर जाओगे। याद रखो जो उल्टा फिरेगा वो अल्लाह का कुछ नुकसान न करेगा, अलबत्ता जो लोग अल्लाह के शुक्रगुजार बंदे बनकर रहेंगे उन्हें वो इसकी जजा देगा। तो यहां पर भी इस आयत में अल्लाह ताला जो है वो सहाबा को तसल्ली दे रहे हैं और उनको ये बता रहे हैं कि गजवाए उहद में जब प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की शहादत की खबर मशहूर हो गई थी तो अक्सर सहाबा की हिम्मतें टूट गई थी, और अब्दुल्ला बिन उबई मुनाफिकीन आपके साथ लगे हुए थे वो क्या कह रहे थे कि हम जो हैं मुनाफिक कह रहे थे आओ अब्दुल्ला बिन उबई के पास चलते हैं कि वो अबू सुफियान से हमें पनाह ले दे, कि अब तो रसूल तो दुनिया से चले ही गए और अगर वो अल्लाह के रसूल होते तो कत्ल ही क्यों होते, यानी अल्लाह के रसूल होते तो कत्ल ही क्यों होते या शिकस्त क्यों होती, तो चलो अपने अबाई दीन की तरफ जो है वो फिर जाए। तो यहाँ जो बात बताई जा रही है वो क्या है कि असल वाबस्तगी इस्लाम से है, दीन से है, ना कि किसी शख्स से। तो शख्सियत परस्ती जो है इस्लाम उसको पसंद नहीं करता, और ऐसा इस्लाम भी नहीं है कि उधर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम दुनिया से रुखसत हुए और इधर लोग कुफर की तरफ जो है वो पलट जाएं। तो अल्लाह ताला को ऐसे दीन की फिर जरूरत भी नहीं है कि अगर जो है वो लोग ऐसा मामला करें कि दीन जो है सिर्फ जो है वो किसी फर्द के साथ जो है उसको मखसूस कर दें। तो यहां पर जो है अल्लाह रब्बुल इज्जत ने मुसलमानों को ये बात समझाई है कि यानी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी एक इंसान थे और एक इंसान हैं, और इससे पहले भी जितने रसूल गुजरे वो सारे इंसान हैं, उनको भी मौत आई तो इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी मौत जो है वो आएगी। तो होना क्या चाहिए कि अगर कोई शख्स जो है वो दीन से फिर जाता है कि अल्लाह के नबी जिंदा नहीं रहे, मौजूद नहीं रहे, तो फिर अल्लाह का तो कोई नुकसान नहीं करेगा, फलन यदुरुल्लाह शैया, अल्लाह को तो कुछ नुकसान नहीं पहुंचाएगा बल्कि क्या है उस अपना नुकसान करेगा, उसका अपना जो है वो नुकसान होगा। वसयज़िल्लाहुश्शाकिरीन, और जो अल्लाह के शुक्रगुजार बंदे बने हुए हैं, जो अल्लाह को याद करते हैं, जो अल्लाह की अताअत करते हैं, अल्लाह ताला उनको जो है वो इसका अजर देगा। तो यहाँ पर जो है वो ये बात भी समझ में आती है कि असल चीज क्या है कि जो इस्लाम अल्लाह ताला ने मुसलमानों को दिया है, जो मुसलमान हुए हैं तो इस्लाम की कदरदानी करें और इस्लाम के मुताबिक जो है वो अल्लाह के हुकूक पहचाने और अल्लाह ताला की जो है वो अताअत करें। फिर फरमाया वमा काना लिन्नफ्सिन अन तमूता इल्ला बिइज्निल्लाहि किताबं मुअज्जला, कोई जी रूह अल्लाह के इज़न के बगैर नहीं मर सकता, मौत का वक्त तो लिखा हुआ है। तो यहाँ पे एक बहुत अहम नुक्ता मुसलमानों के जहन नशीन किया जा रहा है और वो क्या है कि मौत का वक्त मुकर्रर है, कोई शख्स ना तो अल्लाह के मुकर्रर किए वक्त से पहले मर सकता है और ना ही इसके बाद जो है वो जी सकता है। क्यों? इसलिए कि अल्लाह ताला ने मौत का वक्त जो है वो मुकर्रर कर दिया है, कोई शख्स जो है वो इसमें कमी बेशी जो है वो नहीं कर सकता। और क्या होता है कि यानी किसी पर कोई मुसीबत आती है, कोई हादसा पेश आता है तो लोग क्या करते हैं, लोग ये कहते हैं कि अच्छा अगर इस वक्त फलां के लिए ना गए होते, मसलन किसी का बेटा इसलिए फौत हो गया कि वो किसी को राइड देने गया हुआ था, रास्ते में एक्सीडेंट हुआ तो फौत हो गया, तो अब ये कि अगर मेरा बेटा उसको राइड देने ना गया होता तो फौत ना होता, अगर जो है फलां ट्रेन में सफर ना किया होता तो फिर जो है वो ना मरते क्योंकि वो क्यों चले गए, फलां जहाज में ना बैठे होते, है ना। तो यहाँ पे ये हकीकत बताई जा रही है कि कोई भी रूह अल्लाह के इज़्ज़त के बगैर नहीं मर सकता, सब कुछ होता है अल्लाह की इजाजत से होता है। एक दफा एक जहाज था जो न्यूयॉर्क में जो है वो आकर समंदर में गिर गया था और पिछली किसी स्टेट से आया था, और उसमें क्या था कि कुछ लोग न्यूयॉर्क से चांस की सीट के लोग थे, और थोड़ी देरी चलने के बाद उस समंदर में जो है वो गिर गया था। अरबी लोग भी बहुत थे। ईद के करीब का वाकया है, शायद आपको भी किसी को याद होगा, 2-4 साल पहले की बात है। जिनको अल्लाह ने मारना नहीं था ना, वो कंफर्म सीट पर बैठे, लेकिन पिछली स्टेट से आए, लेकिन न्यूयॉर्क आकर वो उतर गए, कोई प्रोग्राम उनका चेंज हो गया। और जो चांस पर थे वो उसमें जाकर बैठे, और जहाज थोड़ी देर बाद जब उड़ा तो जहाज जो था वो समंदर के अंदर गायब ही हो गया, कहीं टुकड़े टुकड़े खत्म। तो लाशें थी और बड़ा कोहराम मचा था। इसी तरह जब ये 9/11 का वाकया हुआ, इसके बाद भी ऐसा हुआ था कि एक JFK एयरपोर्ट से जहाज उड़ा, और फिर हावर्ड बीच के इलाके में थोड़ा आगे जाके जो है ये गिर गया। उसके अंदर कोई अपनी फनी खराबी थी जिसकी वजह से वो गिर गया। और वहां पे जो है कुछ एक ऐसे घर के उसकी जद में आया कि जिसके लोग जो थे वो जहाज पे सफर भी नहीं करते थे, वो डरते थे। अब आप देखिए फिर भी मौत जहाज की वजह से वाकई हुई कि जहाज वहां पे आकर गिरा और मर गए। अखबारात में ये वाकया भी बयान हुआ। तो असल बात क्या है कि अल्लाह ताला ये बात बताना चाहते हैं कि जब मौत आती है तो जाहिरी सबब बन जाता है। ये नहीं है कि उस वजह से मौत आई, मौत तो आनी ही थी। और जब जो मौत का वक्त होता है ना, इंसान अपनी अगर कहीं अपनी किसी कमरे में बैठा हो, अपने महल में बैठा हो, कहीं भी हो, तो जब मौत का वक्त आता है तो इंसान जो है वो उस तरफ जो है वो निकल खड़ा होता है। ऐसा नहीं होता कि इंसान जो है उसकी तदबीरें उसको अल्लाह की मौत से और अल्लाह की जो पकड़ है और फरिश्ते का जो जान निकालना है उससे बचा सकती है, ऐसा नहीं है। बल्कि क्या है कि जब मौत का वक्त होता है किसी का भी, तो बस बहाने बनते हैं, क्योंकि मौत तो आनी है। होता है ना कि फलां की दावत पर ना गए होते, फलां ये चीज ना खाई होती, ये काम ना किया होता। और अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं, ऐनमा तकूनू युद्रिबकुमुल मौता वलव कुंतुम फी बुरूजिम मुशय्यदा, सूरत निसा आयत 78। तुम जहां कहीं भी हो मौत तुम्हें पालेगी अगरचे तुम हो मजबूत कलों में। तो मकसद क्या है ये बताना कि मुसलमान ये हसरत ना किया करे, लो ना किया करे, अगर मगर के चक्कर में ना पड़े रहे, उनको यकीन हो जाए कि हाँ जो लिखा है वो आके रहना, ताकि मुसलमान बहादुर बन जाए, उनका अकीदा बिल आखरत मजबूत हो जाए। मौत का वक्त जो है वो लिखा हुआ है, तो फिक्र इसकी नहीं करनी चाहिए कि मैं मर जाऊंगा या मर जाऊंगी। फिक्र तो इस बात की होनी चाहिए कि जिंदगी की जो मोहलत भी मिली है वो मैं कैसे उसको गुजार रही हूं, और मैं मरूंगी किस तरह, मेरे अमाल क्या होंगे, मैं जाऊंगी अल्लाह के पास तो किस हाल में जाऊंगी। फिर फरमाया वह मई युरीद सवाब दुनिया नूते ही मिनहा, जो शख्स सवाब दुनिया के इरादे से काम करेगा इसको हम दुनिया ही में से देंगे। वह मई युरीद सवाब आखिरत नूते ही मिनहा वसनजजी शाकिरीन, और जो शख्स आखिरत के इरादे से काम करेगा वो आखिरत का सवाब पाएगा, और शुक्र करने वालों को हम उनकी जजा जरूर देंगे। यहाँ पे सवाब का लफ्ज जो है उन अमल के नतीजे के तौर पर इस्तेमाल हुआ है। तो सवाबे दुनिया से मुराद क्या है, वो फायदे वो नफा जो इंसान को उसको अमल के नतीजे में दुनिया में मिल जाए। तो सवाबे आखरत से मुराद क्या है, वो फवायद और मुनाफे के कोई इंसान जब अमल करे तो आखरत में उसके अमल के नतीजे में जो है ना वो उसको मिले, तो उसके लिए जो है वो सवाबल आखिरा जो है वो इस्तेमाल हुआ है। यह आयत बहुत अहम है। इससे मुराद क्या है कि इंसान जो है जो अमल करता है किस लिए करता है, उसकी नीयत क्या है। कि अगर कोई जिहाद पर भी जा रहा है तो उसकी नीयत क्या है, क्या रब की रजा है, या ये कि मुझे नुकसान तो कोई ना हो लेकिन ये कि अगर नुकसान नहीं है तो मैं साथ हूं, अगर नुकसान हो तो मैं हट जाऊं। हजरत खालिद बिन वलीद रजी अल्लाह अन्हु का वाकया आप सबको मालूम ही होगा कि हजरत खालिद बिन वलीद रजी अल्लाह अन्हु की वफात का जब वक्त आया तो उस वक्त उन्होंने क्या कहा था। हाँ, उन्होंने ये बात कही थी कि मतलब यानी खुदा की कसम मेरे जिस्म का कोई हिस्सा ऐसा नहीं है कि जिस पे तलवार और नेजे का निशान मौजूद ना हो, लेकिन मौत मैदाने जंग में नहीं बल्कि घर पर बिस्तरे मर्ग पर आ रही है ना, यानी घर के बिस्तर पर मर्ग का वक्त आया। और उनको कोई जिस्म का हिस्सा ऐसा नहीं था जहां पे नेजे के, तलवार के, अन्नी के, तीर تیروں کے مختلف نشان نہ لگے ہوں. اور وہ ان کو شہادت کی تمنا تھی, ہمیشہ جرنیل بن کر دلیر ہو کر آگے ہو کے لڑے ہیں لیکن شہید نہیں ہوئے, اللہ نے ان کی موت ایسے نہیں لکھی تھی, ہے نا. تو آپ دیکھ لیں کہ جیسے لکھی ہوتی ہے ویسے ہی جو ہے وہ ہو کر رہتی ہے. تو موت کا جنگ سے اور میدان جنگ سے کوئی تعلق نہیں ہے, یہ تو ایک مقرر کیا ہوا وقت ہے, اور کوئی انسانی تدبیر مرنے والے کو اس کو موت کے منہ سے بچا نہیں سکتی. آپ نے کئی دفعہ ایسا سنا ہوگا, میں ایک چھوٹی سی بچی کو جانتی ہوں, روڈ ایکسیڈنٹ ہوا اور جو ہے وہ مطلب ان کے پیرنٹس سب فیملی جو تھی وہ جا رہی تھی, ماں موقع پر فوت ہو گئی اور چھوٹی سی بچی جو تھی وہ جو ہے وہ بچ گئی, وہ بڑی ہو رہی ہے. اسی طرح جو ہے ایک اور ایکسیڈنٹ ہوا تھا کہ ملتان کے قریب کچھ عرصہ پہلے کی بات ہے, کہ جو تھی یعنی فیملی جو تھی وہ زیادہ تر لوگ اس کے مر گئے تھے, پر دو ماں کا جو بچہ یا بچی تھی وہ دروازہ کھلا اور وہ باہر گر گیا روڈ پر, حالانکہ کتنی گاڑیاں گزرتی ہیں, اور وہ جو ہے وہ بچ گیا, بچہ بچ گیا, اور جو اندر محفوظ تھے جو لوگ تھے وہ مر گئے. تو یہ ہے کہ اس بات پر یقین ہو کہ جب آنی ہے اللہ کی اجازت سے آنی اور بہانے بننے ہیں, اور جب جو کام کریں. تو بعض اوقات لوگ جو کہتے ہیں کہ مطلب باہر نکلیں گے جہاد کریں گے تو موت آ جائے گی, یا اگر دنیا میں کوئی کام کرتے ہیں تو فائدے لینے کے لیے کرتے ہیں, وہ سوچے کوئی مصیبت نہ آ جائے, کوئی پریشانی نہ ہو جائے, کوئی مشکل نہ ہو جائے. اور ایسا ہوتا ہے نا کہ دنیا میں بھی بعض اوقات آپ کسی اچھے کام کے لیے نکلتے ہیں, خدا نہ خاصا گاڑی کو ٹکٹ لگ گیا, تو لوگ کیا کرتے ہیں سوچنے لگتے ہیں کہ پتہ نہیں وہ میں مسجد جا رہی ہوں, پتہ نہیں مسجد جانا ٹھیک بھی ہے کہ نہیں کیونکہ ٹکٹ لگ گیا. تو جب آپ اپنے دنیا کے کام کر رہے ہوتے ہیں تب ٹکٹ نہیں لگتا, جب عام روٹین میں کام کر رہے ہوتے ہیں تب جو ہے وہ ایکسیڈنٹ نہیں ہوتا کسی کا, تب موت نہیں آتی. اگر کوئی دین کا کام کرتے ہوئے مر جاتا ہے اس کا نقصان ہو جاتا ہے تو لوگ جو ہے وہ باتیں کرنے لگتے ہیں. گویا کہ اصل بات کیا ہے کہ شیطان ساتھ لگا ہوا ہے, اور دین جب نیکی میں انسان چلنا چاہتا ہے نا تو بڑی سخت آزمائش میں ہوتا ہے. دنیا کے لیے جب نقصان ہوتا ہے نا کوئی کچھ نہیں کہتا, دین کے لیے جب نقصان کوئی بھی ہو جائے تو دنیا انگلیاں اٹھانے شروع کر دیتی ہے. تو یہاں پہ فوکس کیا گیا ہے کہ لوگوں تمہاری نیتیں کیا ہیں, تمہاری سوچیں کیا ہیں, تمہارے ارادے کیا ہیں. دنیا چاہو گے تو ہم دنیا میں دے دیں گے, دینے والے تو ہم ہیں نا, اللہ کی ذات ہے نا. آخرت چاہو گے تو آخرت میں ملے گا اور بہت کچھ ملے گا. یہی وہ حدیث ہے نا کہ ان نمل اعمال بالنیات, نیکیوں کا دار و مدار جو ہے وہ کس چیز پر ہے, نیت پر ہے. پھر اسی طرح سے جو ہے وہ دور نبوی میں ایک صحابی مسجد نبوی کی طرف اپنے مکان کی انہوں نے کھڑکی رکھی. آپ نے پوچھا یہ کھڑکی کیوں رکھی, اس نے جواب دیا اس لیے کہ ہوا آتی جاتی رہے. آپ نے فرمایا اگر تم یہ نیت رکھتے کہ ادھر سے اذان کی آواز آئے تو تمہیں ثواب بھی ملتا رہتا, اور ہوا تو بہرحال آنا ہی تھی. تو غور کیا جائے تو یہی وہ بات ہے نا, انسان بہت سے کام جب کرتا ہے تو نیت بنائے کہ وہ کیوں کر رہا ہے. مثلا اب شوہر جو ہے اپنی بیوی بچوں کو پالتا ہے, وہ یہ سمجھتا ہے کہ ہاں بھی یہ میرا فرض ہے مجھے کرنا ہی چاہیے. وہ یہ نیت بھی کر سکتا ہے یہ اللہ کا حکم ہے, کہ نان نفقہ کی جو ذمہ داری ہے یہ اللہ کا حکم ہے تاکہ اس کو آخرت کا جو ہے وہ ثواب بھی ملے. اسی طرح سے جو ہے وہ بعض اوقات انسان جو ہے وہ کسی سے کوئی فائدہ چاہتا ہے تو اس کی مدد کرتا ہے, اور اگر ویسے سوچے کہ حقوق العباد ہے مجھے کرنا ہی چاہیے, فوائد تو مل ہی جاتے ہیں, لیکن ڈپینڈ کرتا ہے کہ نیت کیا ہے, ارادہ کیا ہے. تو یہ جو آیات ہیں یہ قرآن کی ان بنیادی آیات میں سے ہیں جس سے یہ پتہ چلتا ہے کہ انسان کے اخلاق اور کردار جو ہے اس میں اصل فیصلہ کن چیز کیا ہے, اصل فیصلہ کن جو ہے وہ سوچ کیا ہے, فیصلہ کن سوال کیا ہے, کہ حیات دنیا میں وہ جو دوڑ دھوپ کر رہا ہے, وہ جو کچھ بھی کر رہا ہے, تو وہ کام کرتے وقت وہ نتائج دنیا کے پر نظر رکھتا ہے یا آخرت کے نتائج پر. تو ہونا کیا چاہیے کہ آخرت کے نتائج پر نظر رکھنی چاہیے. مجھے کسی بزرگ کی یہ بات بڑی اچھی لگتی ہے کہ دنیا اور آخرت کی مثال تو ایسی ہے جیسے کہ پرندہ اور اس کا سایہ. تم جو ہے وہ سائے کے پیچھے بھاگتے ہو جو کہ دنیا ہے, کبھی اس کو پکڑ نہیں سکو گے. اگر تم پرندے کو پکڑو تو سایہ تمہارے قدموں میں آئے گا, اور پرندہ آخرت ہے. اور حقیقت ہے, آپ کبھی سوچیں زندگی میں کبھی بھی کسی معاملے میں, کہ اگر آپ جو ہے یہ نیت کر لیتے ہیں کہ میں جو ہے وہ آخرت کے لیے یہ کام کرنا چاہتی ہوں, اور آپ کا فوکس, آپ کی ایجوکیشن सारा कुछ जो है वो आखिरत है, तो नतीजा क्या निकलता है? दुनिया में भी अल्लाह बड़ी इज्जत देता है, बड़ी दौलत मिलती है, बड़ा अच्छा घर है, बड़ी अच्छी गाड़ी है। मैं खुद बहरीन में एक फैमिली को जानती हूँ, माशाल्लाह उन्होंने जब, यानी बहरीन में बहुत से मुसलमान घराने बच्चों को अरबी स्कूलों में भी दाखिल करवा सकते थे और प्राइवेट स्कूलों में भी, उन्होंने अरबी स्कूलों में दाखिल करवाए। अब तो वैसे नहीं दाखिल करते, इजाजत ही नहीं है बाहर के लोगों को एडमिशन लेने की, तो उन्होंने अरबी स्कूलों में दाखिल करवाए और उनके बच्चे हाफिज बने ज्यादातर बच्चे, और बहुत अच्छी अच्छी पोस्ट और जॉब पर है, यानी मसाजिद और बाहर मदीना से भी वो सऊदीया की यूनिवर्सिटी से भी पढ़कर आए, और जैसे पूरे गल्फ का उन्होंने हिफ्स का कंपटीशन भी जीता, $2,500 इनाम, और वैसे भी तनख्वाहें, गाड़ी। अभी हम जब बहरीन गए तो मैं इस बात का, उनके घर भी हम लोग मिलने के लिए गए, तो मैं इस बात का तजिया कर रही थी कि शुरू से ही इनका फोकस, इनको क्लियर था कि हमें क्या करना है। बहुत अच्छे अच्छे अल्लाह ने उनके रिश्ते भी करवाए, और बड़ी उनकी मतलब उनके अंदर सकीनत कल्ब और सुकून है। और वो लोग कहते हैं जो, यानी मैं ये नहीं कहती कि हम इंग्लिश ना पढ़ें और फ्रेंच ना पढ़ें और बाकी चीजें ना पढ़ें, बाज़ वक़्त हम कहते हैं ना ये है दुनिया का टर्न, ये है हालात, ये है तकाजा, ये है, तो बाज़ वक़्त हम कहीं के भी नहीं रहते, ना उधर के रहे ना इधर के रहे, ना इधर के रहे ना उधर के रहे, ना खुदा ही मिला ना विसाले सनम। तो बाकी सब चीजें जरूर हम हासिल करें, लेकिन असल फोकस पर कभी जो है ना कंप्रोमाइज ना करें। और असल फोकस क्या है? इस्लाम और दीन। बाज़ुकात दुनिया की एजुकेशन के लिए बच्चे जो हैं वो हम उनको इतना हम कहते हैं कि अब बेचारे नमाजें पढ़ेंगे तो देर हो जाएगी, अब कुरान के लिए कहाँ वक्त है ना, दीन सीखने का कहाँ वक्त है, तो उनको हलाल हराम की तमीज नहीं बताते, बताते ही नहीं। जैसे यहाँ पे एक फैमिली के बारे में है कि माँ भी कमा जॉब करती रही, बाप भी जॉब करता रहा, और बच्चों बच्चे जो हैं वो उनको देखा ही ना। अब क्या हुआ कि जब बच्चे बड़े हुए तो वो भी डॉलर कमाने की मशीन बन गए, और माँ माँ जो है वो जो है वो जो यहाँ पे ओल्ड हाउसेज है उसमें है, तो माँ रोती है कि बच्चे हकूक अदा नहीं करते, तो बच्चे कहते हैं कभी तुमने बताया ही नहीं था हमें कि माँ के हकूक होते क्या है। यानी डॉलर तो दिया, स्टेटस तो बहुत अच्छा दिया, लेकिन ये बताया नहीं कि इंसानियत या ये कि क्या आपस में रिश्ते नाते हैं, क्या इस्लाम कहता है, क्या तकाजे हैं। तो इससे हमें क्या पता चलता है? हमें जरूर सोचना चाहिए कि हम जो है जो भी काम कर रहे हैं किस लिए कर रहे हैं, क्यों। अल्लाह ताला कहते हैं कि जो दुनिया के सवाब के इरादे से काम करेगा उसको हम दुनिया ही में दे देंगे। इससे मुराद ये भी है कि जैसे काफिर है जो इस्लाम कबूल नहीं करते और वो जो कुछ चाहते हैं दुनिया के लिए चाहते हैं, तो बस दुनिया ही में उनको मिल गया, और जो सवाब आखरत के इरादे से काम करेगा वो आखरत का सवाब पाएगा, और शुक्र करने वालों को हम उनकी जजा जरूर देंगे। तो शुक्र करने वालों से मुराद कौन लोग हैं? जो अल्लाह की नियमतों के कदर शनास होते हैं, जो दीन की सही तालीम जो है उससे आशना होते हैं, और वो समझते हैं शुक्रगुजार लोग कि दुनिया की जिंदगी, किसी को पूरी दुनिया भी मिल जाए तो बहुत थोड़ी सी है, बहुत मुन्नी सी है, बहुत मुख्तसिर है। ये चंद साल जो दुनिया की जिंदगी है इसमें जो कोशिशें हैं, मेहनतें हैं, तरक्की है, कुछ भी नहीं है। आपने क्या फरमाया था एक दफा कि अगर तुम में से कोई जो है वो समंदर में अपनी उंगली को डुबोए और उंगली को जो लग जाए पानी की बूंद, वो तो दुनिया है और बाकी सारा समंदर आखरत है। तो आप देख लें कि वो बूंद जो उंगली को लगी है इसके लिए आज इंसानियत दौड़ रही है ना, कितनी मेहनत और मशक्कत करते हैं, और बूंद के लिए तो इतनी मेहनत और मशक्कत और रोना और चीखना और चिल्लाना, और वो जो पूरा समंदर है उससे हम बेनियाज हैं, उससे गफलत में हैं, उससे भूले हुए हैं। तो यहाँ पे बताया जा रहा है कि दुनिया परस्ती की तंग नजरी में मुब्तिला मत हो, बल्कि क्या है कि आखरत की फिक्र करो और आखरत के नतायज की तरफ झुक जाओ, और जो भी कोशिश करो तो ये जरूर सोचो कि आखरत में इसके नतायज खैर निकलेंगे कि नहीं, और कैसे नतायज निकलेंगे। ये है शुक्रगुजारी, और अल्लाह ताला कहते हैं कि ऐसे शुक्रगुजारों को हम अनकरीब देंगे। वाकई मिन नबीन कातल, ऐसे इससे पहले कितने ही नबी ऐसे गुजर चुके हैं कि जिन्होंने जिहाद किया है, माहू रिब्बियून कसीर, और उनके साथ मिलकर बहुत से खुदा परस्तों ने भी जिहाद किया, अल्लाह वालों ने भी जिहाद किया। तो अल्लाह के नबियों के साथ अल्लाह वालों ने जब जिहाद किया तो क्या हुआ? फमा वहनू लिमा असाबहुम फी सबीलिल्लाह, तो वो जो है कमजोर नहीं हुए, दिल शिकस्ता नहीं हुए, जो अल्लाह की राह में उनको मुसीबतें पड़ी तो उससे परेशान नहीं हुए। और आपने वो पीछे भी वाकया पढ़ा था ना जालूत का और तालूत अलैहि सलाम का, है ना। तो जो अल्लाह वाले थे वो तो दिल शिकस्ता नहीं हुए, वो तो परेशान नहीं हुए, वो कितने अच्छे थे, वो साबित कदम रहे। तो अल्लाह ताला कहते हैं कि आज ऐसा नहीं है कि सिर्फ रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ ही जो है वो मुसलमान और सहाबा जो है वो गजवाए उहद के मौके पर या मुख्तलिफ गजवात के मौके पर जिहाद कर रहे हैं, बल्कि यहाँ पर ये मिसाल दी गई है कि कितने नबियों के साथ उनके नेक जो उस जमाने के नेक बंदे थे उन्होंने नबियों का साथ दिया है। और फिर क्या हुआ उसमें, कभी शिकस्त हुई, कभी फतह हुई, मुसीबतें आई, तकलीफें आई, लेकिन इसका उन पर कोई असर नहीं पड़ा। क्या असर नहीं पड़ा? फमा वहानू, पहली चीज क्या थी, उनकी हिम्मतें कमजोर नहीं हुई, उनके दिल थोड़े नहीं हुए, वो ऐसे नहीं था कि वो परेशान हो जाते। फमा वहानू लिमा अफवाहू, जो भी मुसीबत पड़ी उस पर जो है वो कमजोर नहीं हुए। फी सबीलिल्लाह, अल्लाह के रास्ते में, दुनिया के रास्ते में लोग कमजोर नहीं होते, है ना। जहां दुनिया की बात हो, जहां डॉलर की बात हो, जहां पे जो है वो बहुत सी दुनिया की तरक्की की बात हो, तो लोग परेशान नहीं होते, कहते हैं जी होता ही है। तो अल्लाह ताला कह रहे हैं कि अल्लाह के रास्ते में भी ऐसे नेक लोगों ने जिहाद किया है, और ये इशारा है उन तमाम जंगों की तरफ जो हजरत मूसा अलैहिस्सलाम, हजरत दाऊद अलैहिस्सलाम, हजरत सुलेमान अलैहिस्सलाम और बाद दूसरे अंबिया ने लड़ी हैं। इसमें हजरत सुमेल जो है उनके जमाने की जंग का जिक्र भी है, जो हजरत बदर से मिलती जुलती जंग थी। तो अल्लाह ताला यहाँ पे अपना एक कानून बता रहे हैं कि अंबिया की ये सुन्नत रही है और अल्लाह के ये कानून का तकाजा रहा है कि जो भी नबी और नेक लोग थे ना, वो इम्तहानों में से गुजरे हैं, जरूर उनके उनके ऊपर इम्तहानात आए हैं, आजमाइशें आई हैं। तो किसी का पता नहीं चल सकता जब तक इम्तहान ना आए कि वो झूठा है कि सच्चा, वो जो है वो वाकई खरा है या खोटा। फिर फरमाया वमा दाउफू, और ना ही उन्होंने कमजोरी दिखाई, वमस्तकानू, और ना ही उन्होंने जो है वो घुटने टेक दिए, यानी बातिल के आगे सर निगू हुए। वल्लाहु युहिब्बुस साबिरीन, ऐसे ही साबिरों को अल्लाह पसंद करता है। यानी तादाद की कमी थी, सरोसामान कम था, कुफार बहुत ज्यादा थे, और वो सब कुछ देख कर भी उन्होंने वो परेशान नहीं हुए, बल्कि उन्होंने क्या किया, सबर किया। तो जो जिसके अंदर वहन, जोफ और इस्तकानत ना हो, तो दरअसल ये सबर है। और यहां पर ये बताया जा रहा है कि पहले तो ये कि उन्होंने बातें नहीं की, जिहाद किया, कोशिश की और कमजोरी नहीं दिखाई, यानी सबर किया। और फिर उनका उस वक्त क्या था हाल, ऐसे नहीं था कि मुसीबत के वक्त में वो मुनाफिकों की तरह ये कह रहे थे कि हम उनका मुकाबला नहीं कर सकते, अब तो बहुत मुश्किल है, गर्मी का मौसम है और क्या करेंगे, और हम जो है वो एटम बम का मुकाबला पत्थरों से नहीं कर सकते, जैसा कि रशिया का मुकाबला अफगानिस्तान के निहत्थे मुसलमानों ने पत्थरों से किया, है ना। हर दौर में जो है अल्लाह ने लोगों को आजमाया है ना। तो ऐसा नहीं था कि उन्होंने शक और शुभात जो थे वो पैदा किए, बल्कि क्या है कि उल्टा उन्होंने क्या किया, यानी कोशिश के साथ साथ वो और क्या कर रहे थे, वमा काना कौलहुम, उनकी तो जबानों पर ये जुमले थे, उनकी जबानों पर ये आजी और इनकसारी थी, उनकी जबानों पर। मुनाफिक तो दिल थोड़ा करते हैं ना और कहते हैं कि घर वापस चले चलो, मदीना को वापस चले चलो, कि ये तो बड़ी मुश्किल जंग है ना। और लेकिन वो क्या कहते थे, इल्ला अन कालू, मगर वो क्या कह रहे थे, रब्बना अग़फिर लना ज़ुनूबना व इस्राफना फी अम्रिना व सब्बित अक़दामना व अंसुरना अलल क़ौमिल काफिरीन। तो उन्होंने क्या किया, उल्टा अपने कसूरों की माफी मांगी और अल्लाह की तरफ रुजू किया, कोशिश भी कर रहे थे और साथ साथ उनकी जबानों पर दुआएं थी। और दुआएं क्या थी, सबसे पहले रब्बना, यानी उनको अपना रब याद था, उनको जो है वो भरोसा अपने माल पर और असलहे पर और अपनी तादाद की कसरत पर नहीं था। दूसरी बात क्या थी, इग़फिर लना, कि हमारे रब हमें बख्श दे, अगर हमसे कोई गलती हो गई है, हमसे कोई जो है वो भूल हो गई है, तेरी अतात में कोई कमी बेशी हो गई है, तो हमें माफ कर दे, हमें बख्श दे। क्या चीज बख्श, ज़ुनूबना, हमारे गुनाह। फिर क्या था, वह इसराफना फी अमरिना, और जो है वो हमारे मामलात में अगर कुछ ज्यादती हो गई है, यानी कोई कोताही हो गई है, कुछ तजावुज हो गया है तो उसको भी माफ कर दे। वसबित अकदामना, और हमें साबित कदमी दे। क्या मानिए? हमारे कदम जमा दे, हमें मजबूत कर, यानी ऐसा ना हो कि शैतान की वजह से हम जो है वो इस वक्त फिसल जाएं, हम डर जाएं, हमें कोई परेशानी हो जाए। नहीं, वन सुरना अलल कौमिल काफिरीन, और काफरों के मुकाबले में हमारी मदद कर। तो आप देख लें कि मौजूदा हालात में ये दुआ बहुत खूबसूरत है। और इसी तरह जब भी कोई भी इंफरादी या इज्तमाही तौर पर मुसलमानों पर जब सख्त दिन आए तो उनको जो है वो ये दुआ पढ़नी चाहिए, और अल्लाह ताला से ये मांगना चाहिए कि अल्लाह ताला तू हमारी मुश्किलात और परेशानियां जो है वो उसको दूर कर दे। तो यहां पर भी यही बात बताई जा रही है कि वो लोग जो थे वो अल्लाह ताला से दुआएं मांग रहे थे, वो अल्लाह के करीब हो रहे थे, ये नहीं था कि हथियार छोड़ दिए। तो ये दुआ भी हमें याद करनी चाहिए। फिर अल्लाह ताला ने क्या किया? फआताहुमुल्लाहु सवाब दुनिया व हुस्ना सवाब अल आखिरा वल्लाहु युहिब्बुल मुहसिनीन। फिर अल्लाह ताला ने उनको दुनिया का सवाब भी दिया और उससे बेहतर सवाब आखिरत भी अता किया, और अल्लाह को ऐसे ही नेक अमल लोग जो है वो पसंद हैं। तो आप देख लीजिए कि यहां पर भी जो बात कही जा रही है वो क्या है कि चूंकि उनकी उनका मुतमाए नजर, क्योंकि उनकी फिक्र जो थी वो रब की रजा थी, और इसलिए वो अपनी गलतियों से माफी भी मांग रहे थे, तो अल्लाह ताला कहते हैं कि उनको ये सिला मिला कि दुनिया में भी अल्लाह ने उनको इक्तदार दिया और हुकूमत दी, और आखरत में उनके लिए निहायत आला सिला इनाम मौजूद है। फिर साथ ये भी बता दिया कि यही वो लोग हैं जो एहसान के आला दर्जे पर फाइज होंगे, और अल्लाह ऐसे ही लोगों को जो है ना वो पसंद करता है। आप सोचिए तो सही जरा इस बात पर कि अल्लाह की मोहब्बत एहसान दर्जे की नेकी करने वालों को मिलती है, और आखरत का सवाब भी उन्हीं लोगों को मिलता है। तो यहां क्या पता चलता है कि अपनी नियतों को दुरुस्त करना चाहिए, और इस्लाम कबूल करने के नतीजे में इंफरादी या इज्तमाही जिंदगी में जो है वो मुसीबतें आए, या इस्लाम पर अमल करने के नतीजे में जो परेशानियां आए, तो दिल छोटा नहीं करना चाहिए। बल्कि अल्लाह से दुआ भी मांगते जाना चाहिए कि अल्लाह हमें साबित कदमी अता कर, और अपने दिलों का किबला दुरुस्त करने के साथ साथ हमेशा अमले सवाले पर इस्तकामत की दुआ और कोशिश, दोनों चीजें जो है वो करनी चाहिए। तो नतीजा क्या होगा? अल्लाह दुनिया भी देगा और आखिरत भी देगा, और उसके साथ साथ अल्लाह की मोहब्बत भी मिलेगी। या अय्युहल्लज़ीना आमनू इन तुतीउल्लज़ीना कफरू यरुद्दूकुम अला आकाबिकुम फतनक़लिबू खासिरीन। ऐ लोगो जो ईमान लाए हो, अगर तुम उन लोगों के इशारों पर चलोगे जिन्होंने कुफर की राह अख्तियार की है, तो वो उल्टा फेर ले जाएंगे, वो तुमको उल्टा फेर ले जाएंगे और तुम नामुराद हो जाओगे। तो अब इंसान ने क्या किया था, मुसलमानों ने क्या किया था कि कुफर की तरफ से तो निकल कर आए थे, तो ऐसा ना हो कि मुनाफकीन की बातें मुसलमानों को फिर कुफर की तरफ ले जाएं। और मुनाफकीन कब बातें कर रहे थे? यहूदी और मुनाफिक ओहद की शिकस्त के वक्त मुसलमानों के अंदर ये बात फैलाने की कोशिश कर रहे थे कि अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम वाकई नबी होते तो शिकस्त ना खाते, अगर वाकई जो है ये नबी होते तो फिर जो है मुसलमानों को नुकसान ना होता। तो ये तो बस ऐसे ही एक ढोंग था जो कि रचाया गया है। और फिर ये भी कहते थे कि अगर वो नबी होते तो वो खुद जख्मी क्यों होते, अगर वो नबी होते तो फिर इतने मुसलमान क्यों शहीद होते? कितने मुसलमान गज़वे उहद में शहीद हुए? 70। तो यहाँ जो है उनके जो फितने हैं मुनाफकीन के, उनसे मुसलमानों को जो है वो मुतनब्बे किया जा रहा है, और कुफार और मुनाफिकीन का प्रोपेगंडा जो है वो बताया जा रहा है, और साथ ही प्रोपेगंडे का जवाब दिया जा रहा है। क्या? बलिल्लाहु मौलाकुम वहुवा खैरुन्नासिरीन। उनकी ये सारी बातें गलत है, हकीकत ये है कि अल्लाह तुम्हारा हामी और मददगार है, और वो बेहतरीन मदद करने वाला है। तो आप देखें कि अल्लाह ताला मुसलमानों को बता रहे हैं कि तुम इनकी बातों का असर कबूल न करना, ये तो जाहिलियत की तारीकी में तुम्हें वापस ले जाएंगे, यानी इस्लाम ही तुमसे छिन जाएगा। इस्लाम में तुम आए, रोशनी मिली, अगर दोबारा कुफर में चले जाओगे तो क्या होगा? अंधेरे में चले जाओगे, तुम्हारी कामयाबी नामुरादी में बदल जाएगी। तो करो क्या? असल वली कुफार नहीं है, मुनाफिक नहीं है, कौन है? वलिल्लाहु मौलाकुम, अल्लाह है तुम्हारा वली, अल्लाह है तुम्हारा जो है वो दोस्त और कारसाज, तो मुश्किलात और मुसीबत के वक्त अल्लाह की तरफ रुजू किया करो और अल्लाह से रहनुमाई मांगा करो, और क्यों ना तुम उससे रहनुमाई मांगो, वो तो बेहतरीन मदद करने वाला है। वह हुआ खैरुन नासिरीन, बेहतरीन है हामी और मददगार। सनुल्की फी कुलूबिल्लज़ीना कफरुर रुब बिमा अशरकू बिल्लाही मा लम युनज़्ज़िल बिही सुल्ताना वमावाहुमुन नार वबिसा मस्वा ज़ालिमीन। अनकरीब वक्त आने वाला है जब हम मुनकरीने हक के दिलों में रोब बिठा देंगे, इसलिए कि उन्होंने अल्लाह के साथ उनको खुदाई में शरीक ठहराया है, जिनके शरीक होने पर अल्लाह ने कोई सनद नासिल नहीं की। उनका आखिरी ठिकाना जहन्नुम है, और बहुत ही बुरी है वो कयामगाह जो इन जालिमों को नसीब होगी। तो अब यहाँ पर क्या अल्लाह ताला बता रहे हैं कि जो दीन का इनकार करते हैं, जो दीन को झुटलाते हैं, तो अल्लाह ताला जो है वो ऐसे मुनकरीने हक के दिलों में इस्लाम का, मुसलमानों का, प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम का रोब बिठा देंगे। अब देखिए कि बुखारी और मुस्लिम की हदीस है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे पांच चीजें ऐसी अता की गई हैं जो मुझसे पहले किसी नबी को नहीं दी गई। इनमें से एक ये है, नुसिरतु बिर्रोबी मसीरत अशअर, दुश्मन के दिल में एक महीने की मुसाफत पर मेरा रोब डालकर मेरी मदद की गई है। इस हदीस से क्या पता चलता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का रोब मुस्तकिल तौर पर दुश्मन के दिल में डाल दिया गया है। और ये भी मालूम होता है कि आपके साथ आपकी उम्मत यानी मुसलमानों का रोब भी मुशरिकों पर डाल दिया गया, और उनके दिलों में क्यों मुसलमानों का रोब डाला गया? सनुल्की फी कुलूबिल्लज़ीना कफरु रोबा, कुफर करने वालों के दिल में इस्लाम का, मुसलमानों का, प्यारे रसूल का रोब डाल दिया गया। क्यों? बिमा अशरकू बिल्लाही, कि उन्होंने अल्लाह के साथ शिर्क किया है। वजह क्या है? शिर्क। और वजह क्या है? मालम युनज़िल बिही सुल्ताना, और ये जो शिर्क है इसकी कुछ बुनियाद भी नहीं है, यानी इनका ये शिर्क जो है ये इसकी कोई पायदार बुनियाद नहीं है। ये बस ऐसे ही बातें बनाते रहते हैं। तो जो शिर्क करने वालों का दिल जो है वो मुसलमानों की तरफ से हमेशा लर्जा और तरसा रहता है, डरते रहते हैं। और अच्छा, अब फिर सवाल ये पैदा होता है कि आज मुसलमानों का फिर रोब क्यों नहीं है काफिरों के ऊपर? इसलिए कि आज मुसलमान खुद शिर्क कर रहे हैं, कौली शिर्क भी कर रहे हैं, फेली शिर्क भी कर रहे हैं। आज खुद मुसलमानों के अमाल जो हैं वो खलत मलत हो गए हैं काफिरों के अमाल से, ना दुआएं कबूल होती हैं और ना ही उनका वो रोब है जो कि होना चाहिए। तो यहाँ पर ये बात जो है वो बताई जा रही है कि अल्लाह ताला जो है वो तुम्हारा रोब इनके दिलों में डाल देगा, और उसकी वजह क्या है कि वो शिर्क करते हैं, अल्लाह के साथ दूसरों को खुदाई में शरीक ठहराते हैं। और शरीक भी कैसे ठहराते हैं? मालम युनज़िल बिही सुल्ताना, के जिनके शरीक होने पर अल्लाह ने कोई सनद भी नाजिल नहीं की हुई, ऐसी नहीं कि इनके पास जो है कोई दलील हो। फिर क्या फरमाया? उसके नतीजे में उनको मिलेगा क्या? शिर्क के नतीजे में वाहुमार, उनका आखिरी ठिकाना तो जहन्नुम है। बेसा मसवा ज़ालिमीन, और बहुत ही बुरी है वो कयामगा जो इन जालिमों को नसीब होगी। तो अब आप देख लें कि यहाँ पे जो जालिम है इससे मुराद मुशरिकीन है। तो शिर्क को इस्लाम जुल्म कहता है। अल्लाह ताला ने इंसान को अशरफुल मखलूकात में से बनाया, और इंसान की कुव्वत और अजमत इसी में है कि इंसान जो है वो अल्लाह को अपना राजिक हाकिम माने, उसको अपना रब माने। और जब वो जो है वो अपनी जैसी मखलूक को अपना राजिक और हाकिम मानने लगता है, उसकी प्रस्तिश करने लगता है, तो फिर वो अपनी शाहीनी खो देता है, फिर वो अपनी बुलंदी जो है उसको खो देता है, फिर वो हकीर हो जाता है। फिर वो जालिमों में से हो जाता है। और आपने पीछे ये पढ़ा था ना, ये आयत नंबर 148 में, वल्लाहु युहिब्बुल मोहसिनीन, और पीछे 145 में पढ़ा था, वसा नजिश शाकिरीन। तो वहां पे शुक्र करने वालों का अंजाम और सबर करने वालों और मोहसिनीन से मोहब्बत اور آخرت میں انعام یہ پڑھا تھا، اور یہاں پہ کفر کرنے والے اور منافق اور اللہ کا ساتھ نہ دینے والے، اسلام کا ساتھ نہ دینے والے، ان کے بارے میں بتایا جا رہا ہے کہ ان کو تو آگ ملے گی، اور وہ کتنا برا ٹھکانہ ہے۔ وَلَقَدْ صَدَقَكُمُ اللَّهُ وَعْدَهُ إِذْ تَحُسُّونَهُم بِإِذْنِهِ، اللہ نے تائید و نصرت کا جو وعدہ تم سے کیا تھا وہ تو اس نے پورا کر دیا۔ صدقہ کے معنی کیا ہے؟ اللہ تعالیٰ نے اس وعدے کو پورا کر دیا، سچا کر دکھایا۔ ہوا کیا تھا؟ اِذْ تَحُسُّونَهُم بِإِذْنِهِ، کہ ابتدا میں اس کے حکم سے ہی تو تم ان کو قتل کر رہے تھے۔ تو اب آپ دیکھیں کہ شروع میں مسلمانوں کے حالات جو تھے وہ کیا تھے، مسلمان جو تھے وہ کیا کر رہے تھے کہ اللہ تعالیٰ نے ان کو جو ہے بڑی فتح دی تھی اور بڑی ہی نصرت دی تھی۔ اور یہاں پہ وعدہ سچا کرنا سے مراد کیا ہے؟ بعض مفسرین یہ کہتے ہیں کہ 3,000 اور 5,000 فرشتوں کا نزول، اور کچھ کی یہ رائے ہے، لیکن بعض لوگ کہتے ہیں کہ صحیح رائے یہ ہے کہ یہ جو مدد تھی یہ غزوہ احد پر تو نہیں آئی تھی 3,000 کی یا 5,000 کی، تو پھر کیا تھی؟ مطلب فرشتوں کا یہ نزول جو تھا یہ تو غزوہ بدر سے متعلق تھا، تو پھر یہاں اس سے مراد کیا ہے؟ تو یہ عام وعدہ ہے فتح کا، نصرت کا، جو اہل اسلام کے لیے اور اس کے رسول کی طرف سے بہت پہلے سے کیا جا چکا تھا، کہ اللہ تعالیٰ کی طرف سے مسلمانوں کے لیے یہ اعلان تھا کہ تمہیں جو ہے وہ کیا ملے گا، تمہیں کامیابی ملے گی۔ اور غزوہ احد میں اگر آپ دیکھیں تو شروع میں مسلمانوں کو کامیابی ہی تو مل رہی تھی، ہے نا، مسلمان کامیاب ہو رہے تھے اور بہت تیزی سے آگے بڑھ رہے تھے، اور بعد میں جو تھا وہ نقشہ ایک دم جو تھا وہ پلٹ گیا تھا، یعنی ایسا نہیں تھا کہ شروع میں ایسا ہوا تھا۔ تو یہ اسی طرف اشارہ ہے کہ اللہ نے تائید و نصرت کا جو وعدہ تم سے کیا تھا وہ تو اس نے پورا کر دکھایا، ابتدا میں اس کے حکم سے ہی تو تم ان کو قتل کر رہے تھے، مگر پھر تم نے کیا کیا؟ حتی اذا فشلتم وتنازعتم فی الامر وعصیتم من بعد ما اراکم ما تحبون، پھر تم نے یعنی فتح شکست میں بدلتی بھی کیوں نظر آنے لگی؟ تم سے کیا غلطیاں ہوئیں؟ پہلی چیز تو کیا تھی کہ تم نے کمزوری دکھائی، سست پڑ گئے، ڈھیلے پڑ گئے۔ دوسری وجہ کیا تھی؟ اور اپنے کام میں باہم اختلاف کیا، کہ ایک شخص کی ایک رائے تھی اور دوسرے شخص کی دوسری رائے تھی، کسی نے کچھ موقف لیا اور کسی نے کچھ موقف لیا۔ تیسری چیز جو تھی، تیسری غلطی تم سے کیا ہوئی؟ ویسے ہی تم من بعد ما اراکم ما تحبون، اور تم نے جو ہے وہ نافرمانی کی، یعنی اپنے سردار کی، اپنے امیر کی نافرمانی کی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے کیا کہا تھا؟ رسول اللہ صلی اللہ علیہ وسلم نے جب عبداللہ بن جبیر رضی اللہ عنہ کو احد کے درے پر کھڑا کیا تھا 50 صحابہ کے ساتھ، اور 50 پیدل آدمیوں کا افسر جب آپ کو مقرر کیا تھا، تو کیا تاکید کی تھی؟ کہ تم اپنی جگہ سے نہ ہلنا، نہ سرکنا، خواہ تم یہ دیکھو کہ پرندے ہم کو اچک لے جائیں جب تک کہ ہم تمہیں کہلا نہ بھیجیں، اور اگر تم دیکھو کہ ہم نے دشمن کو شکست دی ہے اور اسے کچل ڈالا ہے تب بھی تم یہاں سے نہ ہلنا جب تک کہ میں تمہیں پیغام نہ بھیجوں۔ تو شروع میں مسلمان کافروں کو مار کے بھگا رہے تھے، اور حضرت براء بن عازب رضی اللہ عنہ کہتے ہیں میں نے خود مشرک عورتوں کو دیکھا کہ وہ اپنے کپڑے اٹھائے اور پنڈلیاں کھولے بھاگی جا رہی تھی۔ یہ صورتحال دیکھ کر عبداللہ بن جبیر رضی اللہ عنہ کے ساتھیوں نے کہا اب غنیمت کا مال اڑاؤ، اور تمہارے ساتھی تو غالب آ چکے، اب کیا دیکھ رہے ہو؟ عبداللہ بن جبیر کہنے لگے کیا تم وہ بات بھول گئے جو تمہیں رسول اللہ صلی اللہ علیہ وسلم نے کہی تھی؟ وہ کہنے لگے واللہ ہم تو لوگوں کے پاس جا کر غنیمت کا مال اڑائیں گے۔ جب وہ درہ چھوڑ کر لوگوں کے پاس آ گئے تو پیچھے سے خالد بن ولید نے حملہ کر دیا، اور کافروں نے مسلمانوں کے منہ پھیر دیے اور شکست کھا کر بھاگنے لگے، اور اللہ کا رسول صلی اللہ علیہ وسلم انہیں پیچھے سے بلا رہا تھا۔ اس وقت آپ صلی اللہ علیہ وسلم کے ساتھ 12 آدمیوں کے سوا کوئی اور نہ رہا تھا، اور کافروں نے ہمارے 70 آدمی شہید کیے، جبکہ بدر کے دن مسلمانوں نے 140 کافروں کا نقصان کیا تھا، 70 کو قید کیا تھا اور 70 کو قتل کیا تھا۔ اور وہ پھر ساری آپ باقی بھی غزوہ احد سے متعلق تفصیلی بات جو ہے آپ پہلے ہی پڑھ چکے ہیں، ہے نا؟ تو یہ سارا جو مسلمانوں کی فتح جو تھی وہ شکست میں کیوں بدلی، کہ کمزوری ایک وجہ اس کی فشل تھا، دوسری آپس میں اختلاف رائے، کہ جب عبداللہ بن جبیر رضی اللہ عنہ کہہ بھی رہے ہیں کہ نہیں ابھی اس جگہ کو نہیں چھوڑنا، تو صحابہ جو ہے وہ اس کو چھوڑ کر چلے جاتے ہیں. اور دنیا کی زندگی میں بھی ایسا ہوتا ہے کہ مل جل کر جب ایک معاملہ طے ہو جائے اور جب وہ کر رہے ہوں تو بیچ میں لوگ اختلاف کرنے لگتے ہیں، ہر شخص اپنی مرضی کرنے لگتا ہے، تو کیا ہوتا ہے کہ پارسا ہی پلٹ جاتا ہے، بالکل چیز جو ہے وہ متاثر ہو جاتی ہے، پروگرام متاثر ہو جاتا ہے اور نقصان ہونے لگتا ہے. جو چیز، جو مقصد یا مشن ہوتا ہے پھر انسان کو ملتا نہیں ہے. تو یہ بہت بری بیماری ہے کمزوری کے ساتھ ساتھ، کہ جو ہے وہ آپس میں جو جو بھی معاملہ ہو، امر اہم معاملہ جو ہونا، اس میں پھر اختلاف رائے کرنا. جب آپس میں مل جل کر مشورے سے ایک چیز طے ہو جائے تو پھر جو ہے نا اس کو اس میں اختلاف رائے نہیں کرنا چاہیے. کیا کرنا چاہیے؟ آپس میں مل جل کر بات کو، کام کو پائے تکمیل تک پہنچانا چاہیے. وہ کوئی عام 1 گھنٹے کا پروگرام ہو، کوئی 2 سال کی کلاس ہو، کوئی جو ہے مہمانوں کو ویلکم کرنا ہو، کہیں 1 دن کا ٹرپ ہی کیوں نہ ہو، تو جو چیزیں آپس میں مل جل کر اچھے سے طے ہو جائیں تو ان کو اچھے سے کرنا چاہیے. اور جو واسعی تم ممبا دما اراکم ما توحبون، اور پھر تم نے نافرمانی کی، یعنی رسول اللہ صلی اللہ علیہ وسلم کی صحابہ میں سے بعض سے نافرمانی ہو گئی تھی، اور اس کی بڑی وجہ کیا تھی؟ کہ ما اراکم ما توحبون، کہ تمہیں وہ چیز نظر آ گئی جس سے تم محبت کرتے تھے. تو کیا چیز نظر آئی تھی؟ مال غنیمت، دنیا کی محبت. اور آپ کو یہ بات بتائی ہے کہ پہلے زمانے میں جب قبائلی نظام تھا، سود تھا اور جھگڑے تھے، لڑائیاں تھی، مال و دولت تھی، ہے نا، سب کچھ یہ تھا، مصحابہ کی تربیت ہو رہی تھی، لیکن ابھی جو تھا اس میں کچھ بھی شکم باقی تھا، کچھ کمزوری تھی. یہی وجہ تھی کہ غزوہ احد کے موقع پر مسلمان جو ہیں وہ مال کی محبت سے مغلوب ہو گئے. تو اب یہاں پہ کہا جا رہا ہے کہ وہ چیز تمہیں نظر آئی تو تم نے اپنے سردار کی حکم کے خلاف ورزی کی. ایک بات اور پتا چلتی ہے، وہ کیا ہے؟ کہ مہم جو بھی طے کرنے لگے ہوں، 1 گھنٹے پر مشتمل ہو، 2 دنوں پر یا 2 سالوں پر، جو بھی اس کا انچارج ہو، جو بھی اس کا امیر ہو، ذمہ دار ہو، اس کی اطاعت کرنی چاہیے، کہنا ماننا چاہیے. اپنی زندگی اپنی مرضی سے خود ہی جو ہے نا ضابطے اور کال اور خود سے ہی، جیسے ہوتا ہے نا کسی مقصد کو حاصل کرنے کے طور طریقے ہوتے ہیں، قواعد ہوتے ہیں، وہ خود سے طے نہیں کر لینے چاہیے، ہے نا. یعنی کہ اپنی جب مرضی کرتے ہیں، جب انسان تنازع تم فی الامری و اسی تم، یہ چیز انسان میں آ جاتی ہے تو پھر بھی اس کا روب چلا جاتا ہے، پھر بھی وہ چیز جو ہے وہ اپنے صحیح شکل کے ساتھ جو ہے نا وہ قائم نہیں رہتی. یہ چیز بھی بہت اہم ہے. اور آپ مطلب جیسے کہیں کا بھی کوئی انچارج ہے، کوئی امیر ہے، کوئی نازمہ ہے، کوئی ناظم ہے، تو اس کی اطاعت کرنی چاہیے، کہنا ماننا چاہیے. اور عام طور پر کہنا انسان کیوں نہیں مانتا؟ ماں اراکم ماں تو ہی بون، کبھی اپنی میں ہوتی ہے، کبھی اپنی دنیا کی رونق ہوتی ہے، دنیا کا مال ہوتا ہے نا، کبھی اپنی عزت اور جاہ ہوتی ہے، کبھی اپنی شہرت ہوتی ہے، کبھی یہ کہ میری رائے کیوں نہیں مانی گئی، مجھے کیوں نہیں لیڈر بنایا گیا، مجھے کیوں نہیں انچارج بنایا گیا، ہے نا. اور اپنی مرضی سے، جیسے ایک ہوتا ہے خود رو پودا، وہ خود ہی بڑھتا رہتا ہے جدھر کو چاہے، اور ایک ہوتا ہے اس کی کانٹ چھانٹ کرنا، تو کانٹ چھانٹ سے ہی وہ باغ کا حسن بنتا ہے. اگر اس کی کانٹ چھانٹ نہ ہو تو خود رو پودا جو ہے وہ باغ کے حسن کی بجائے، اس کی سجاوٹ کی بجائے کیا بنتا ہے؟ اس کی بدصورتی کا ذریعہ بن جاتا ہے نا، اس کو خراب کرنے کا ذریعہ بنتا ہے. تو یہاں پہ بھی اس طرف متوجہ کیا جا رہا ہے کہ منکم من یرید الدنیا ومنکم من یرید الآخرہ، اس لیے کہ تم میں سے کچھ لوگ دنیا کے طالب تھے اور کچھ آخرت کی خواہش رکھتے تھے. تو آپ دیکھ لیجئے کہ یہاں پر جو ہے صحابہ کا جو محاسبہ ہو رہا ہے اور غزوہ احد پر جو تبصرہ ہو رہا ہے وہ کتنا سخت ہے نا، کتنا سخت ہے. حالانکہ جو ہے وہ جنگ میں ہیں اور کوشش کر رہے ہیں، لیکن جو بھی چھوٹی موٹی بھی غلطیاں ہوئی ہیں تو اللہ تعالیٰ نے ساری یہاں پر کھول کر جو ہے وہ سامنے رکھ دی ہیں، کہ انسان اختلاف جب معاملہ طے ہو جائے اور عین اس وقت جبکہ وہ چیز زوروں پر ہو اور اس وقت آپس میں اختلاف کرنا، تو یہ تو پھر صحیح بات نہیں ہے، دنیا کا فائدہ جانا ہے. اور اس سے یہ بات بھی پتہ چلتی ہے کہ ہمیں اپنی نیتوں کا جائزہ لیتے رہنا چاہیے کہ انسان جو ہے وہ کیا چاہتا ہے. تو غزوہ احد کے متعلق مفسرین اور سیرت کے جو ارباب ہیں، ارباب سیر متفق ہے کہ جنگ میں مسلمانوں کا ابتدائی حملہ بہت کامیاب تھا، دشمن پر مسلمانوں نے غلبہ پایا تھا، لیکن وہ صحابہ جو درے پر مقرر تھے اور پھر درے کو چھوڑ کر مال غنیمت سمیٹنے لگے، تو اس کے نتیجے میں جو ہے وہ کیا ہوا تھا کہ مسلمان جو تھے وہ ہاں شکست میں مبتلا ہونے لگے. تو یہاں پر اسی چیز کی طرف جو ہے وہ اشارہ ہے. جب نیتیں بدل جاتی ہیں نا، جب نیتوں میں کمزوری آ جاتی ہے، دنیا آ جاتی ہے، تو کیا ہوتا ہے کہ انسان جیتی ہوئی جنگ جو ہے نا پھر وہ ہار دیتا ہے، اور چیز میں برکت نہیں رہتی. بعض اوقات تھوڑی چیز ہوتی ہے اس میں بڑی برکت ہوتی ہے، بعض اوقات چیز بڑی کثیر نظر آ رہی ہوتی ہے، لیکن نیت کے فتور کی وجہ سے اللہ اس کی برکت، اس کی بڑھوتی جو ہے نا اس کو روک دیتا ہے، ختم کر دیتا ہے. ثم صرفکم عنہم لیبتلیکم، تب اللہ نے کافروں کے مقابلے میں تمہیں پسپا کر دیا، یعنی تمہیں شکست دے دی. کیوں ایسا کیا اللہ تعالیٰ نے؟ تاکہ تمہاری آزمائش کرے. وَلَقَدْ عَفَا عَنْكُمْ، اور حق یہ ہے کہ اللہ نے پھر بھی تمہیں معاف ہی کر دیا. یعنی تم نے غلطی تو بڑی سخت کی تھی کہ اپنے نبی کی اطاعت نہ کی، اور اگر اللہ تمہیں معاف نہ کرتا تو تم ختم ہی ہو جاتے، اور یہ اللہ کا فضل ہے. وَاللَّهُ ذُو فَضْلٍ عَلَى الْمُؤْمِنِينَ، یہ اللہ کا فضل ہے، یہ اللہ کی تائید اور حمایت ہے کہ اس مشکل وقت میں، کہ اس وقت بھی اللہ نے تمہیں معاف کر دیا. یعنی تمہارا دشمن تم پر قابو پا رہا تھا، تم اپنے ہوش حواس کھو بیٹھے تھے، اور خود بخود تم شکست کے کنارے جو تھے وہ پہنچ چکے تھے، لیکن اللہ تعالیٰ کہتے ہیں کہ میں نے تمہیں جو ہے وہ معاف کر دیا. اگر آپ اس بات پر غور کریں کہ دشمن جو تھا، پتہ نہیں چلتا نا کس چیز نے ان کو مکہ کی طرف موڑ دیا، اگر وہ اس وقت جو ہے مدینہ کا ہی رخ کر لیتے تو کیا ہوتا؟ کیا ہوتا کہ مسلمانوں کے بیوی بچوں کو نعوذ باللہ قتل کرتے، قید کرتے، یا ان کو لونڈی اور غلام بناتے؟ تو یہ اللہ کا فضل اور اس کی معافی کا نتیجہ تھا کہ اللہ نے مسلمانوں کو ایسی ذلت سے بچا لیا. ورنہ جو ذلت میدان بدر میں مشرکین مکہ کو ہوئی تھی، وہ اس ذلت سے کہیں بڑھ کر پھر ہوتی، کہیں زیادہ مسلمانوں کو نقصان ہوتا، کہ اوندے منہ مال غنیمت جمع کر رہے ہیں اور اوپر سے دشمن آ گیا، اور اپنے ہی ہاتھوں پتہ نہیں چل رہا کہ مسلمان ہے کہ کافر ہے. تو یہ کیفیت کا جو اندازہ ہے، تو اللہ تعالیٰ کہتے ہیں یہ اللہ کا کرم ہے کہ اللہ نے تمہیں معاف کر دیا، ورنہ تم نے غلطی تو بہت بڑی کی تھی. پھر اللہ تعالیٰ اور متوجہ کرتے ہیں، اللہ تعالیٰ کہتے ہیں ذرا سوچو تو صحیح، ذرا غور تو کرو کہ اذ تسعدون ولا تلوون علی احد والرسول يدعوكم فی اخراکم. یاد کرو جب تم بھاگے چلے جا رہے تھے، کسی کی طرف پلٹ کر دیکھنے کا تمہیں ہوش نہ تھا، اور رسول تمہارے پیچھے سے تم کو پکار رہا تھا. مسلمانوں پر اچانک دو طرف سے حملہ ہوا تھا نا، کیا تھا کہ ایک طرف سے جو تھا وہ دشمن ان کو حملہ کر رہا تھا، اور ایک طرف سے پیچھے سے جب حضرت خالد جو تھے انہوں نے حملہ کیا، اس وقت وہ خالد تھے یعنی مسلمان نہیں ہوئے تھے. تو جب حملہ ہوا تو پھر کیا تھا، رسول اللہ صلی اللہ علیہ وسلم تو ایک انچ بھی نہیں ہٹے تھے، چاروں طرف سے دشمن کا ہجوم تھا، 10-12 صرف آدمی تھے جو اس وقت مٹھی بھر مسلمانوں کی جماعت جو آپ کے ساتھ تھی، اور آپ پہاڑ کی طرح جمے ہوئے تھے، اور آپ لوگوں کو کہہ رہے تھے الیہ عباد اللہ، الیہ عباد اللہ، اللہ کے بندوں میری طرف، اللہ کے بندوں میری طرف آؤ. اور مسلمان جو تھے وہ اس حملے سے اپنے حواس کھو بیٹھے تھے، ہوش تک نہیں تھا. رسول تمہیں پیچھے سے پکارا تھا، لیکن لوگ کیا کر رہے تھے، بھاگے چلے جا رہے تھے. اللہ تعالیٰ کہتے ہیں فَأَصَابَكُمْ غَمٌّ بِغَمٍّ لِكَيْ لَا تَحْزَنُوا عَلَى مَا فَاتَكُمْ وَلَا مَا أَصَابَكُمْ. اس وقت تمہاری اس روش کا بدلہ اللہ نے تمہیں یہ دیا کہ تم کو رنج پر رنج دیے. اور یہ کیوں رنج پر رنج دیے، یہ غمم بغم جو ہے اس سے مراد کیا ہے؟ کہتے ہیں کہ اس کے رنج کے بدلے رنج، یعنی مسلمانوں نے رسول کی نافرمانی جب کی تو اللہ نے انہیں رنج پہنچایا. پہلا رنج کیا تھا کہ مسلمانوں کو شکست دے کر انہیں رنج پہنچایا، کہ جیتی ہوئی فتح ایک دم شکست میں بدل دینے لگی. پھر دوسرے اس کے معنی کیا ہیں کہ اللہ نے جو ہے وہ یہ کیا کہ کئی مسلمان شہید ہو گئے، یہ بھی رنج تھا، غم تھا، ہے نا. پھر کیا تھا کہ کہیں کئی مسلمان زخمی ہوئے، یہ بھی ایک بڑا رنج تھا. پھر یہ خبر مشہور ہو گئی کہ رسول اللہ صلی اللہ علیہ وسلم شہید کر دیے گئے، یہ بھی کتنا بڑا رنج تھا. اور پھر یہ بھی بہت بڑا رنج تھا کہ اب جنگ جو ہے وہ تو شکست ہو رہی ہے، انجام کیا ہو رہا ہے. پھر یہ بھی بہت بڑا رنج تھا कि यानी मुसलमान जो हैं वो उस वक्त अपनी हिम्मतें ही तोड़ बैठे, कोई होश नहीं था। यहां पर अगर आप गौर करें, ये जो लफ्ज है ना, गम मम बे गम मिन, तो ये जो बा आया है तो ये बता रहा है कि एक गम नहीं थे, कई गम थे। यानी एक शिकस्त का गम और उसके साथ गम के अंदर गम। कहते हैं बा यहाँ पे लिपटा हुआ, यानी बा के अंदर जो है वो तलबिस, लबासा होता है ना कोई लिबास जैसे पहन लेना, छुपे हुए के मानी पाए जाते हैं, कि बहुत से गम इसके अंदर छुपे हुए थे, एक गम नहीं था। गम मम बे गम मिन, लिकै ला तहज़नू अला मा फ़ातकुम वला मा अस्वाबकुम, ताकि आइंदा के लिए तुम्हें ये सबक मिले कि जो कुछ तुम्हारे हाथ से जाए या मुसीबत तुम पर नाजिल हो तो उस पर मलूल ना हो, उस पर तुम गम न किया करो। वल्लाहु खबीरुम बिमा तामलून, अल्लाह तुम्हारे सब अमाल से बाखबर है। ये अल्लाह को सब पता है कि तुम क्या कर रहे हो और कैसे काम कर रहे हो। यानी यहाँ पर अल्लाह रब्बुल इज्जत जो है वो इस बात की तरफ जो है वो मतवज्जो कर रहे हैं कि मुसीबत का मकसद क्या था, तुम्हारी तरबियत थी। तुम्हारी तरबियत थी कि आइंदा जब तुम पर कोई मुसीबत आए तो तुम फिर गमजदा ना हुआ करो, और अल्लाह तुम्हारे सब आमाल से जो है वो बाखबर है। तो इससे मुराद क्या है कि अल्लाह तुम्हारे सब आमाल से बाखबर है, यानी अल्लाह ताला यहाँ पर ये बात जो है वो बताना चाहते हैं कि तुम जो कुछ भी करते हो सब जो है वो अल्लाह के इल्म में है। क्यों? इंसान जब एक गलती करता है तो वो दूसरी गलती का जरिया बनती है ना? एक नेकी करता है तो वो दूसरी नेकी का जरिया बनती है। तो तुमने एक नाफरमानी की थी तो नतीजे में बहुत सी मुश्किलें मुसीबतें तुम्हारी तरफ आ गई। जैसे कि बाज बुजुर्गों का ये कौल है कि नेक काम की एक नकद जजा वो दूसरी नेकी है जिसकी तौफीक इसको हो जाती है, और बुरे अमल की एक सजा वो दूसरा गुनाह है जिसके लिए पहले गुनाह ने रास्ता हमवार कर दिया हो। तो ये है कि अल्लाह ताला इंसान को जब आजमाता है तो कैसे आजमाता है, और फिर आजमाइश में आगे ही आगे जो है वो बढ़ाता चला जाता है। तो क्या पता चलता है कि कभी कोई आजमाइश या मुसीबत आए, कमजोरी भी नहीं दिखानी चाहिए, ना तो वहन, ना जोफ, ना इस्तकानत, सब्र और इस्तकामत, दुआएं, और उसके साथ साथ कि जो होना है वो तो हो ही जाना है, जो कर सकते हैं अच्छे तरीके से वो करना चाहिए ना, और शुक्रगुजारी की रविश इख्तियार करना, क्योंकि अल्लाह ताला कहते हैं जो तुम करते हो मैं उससे बाखबर हूं। फिर फरमाया सुम्मा अंजला अलैकुम मिन बादिल गम्मी अमानतन नुआसन यख्शा ताइफतम मिनकुम, इस गम के बाद फिर अल्लाह ने तुम में से कुछ लोगों पर ऐसी इत्मीनान किसी हालत तारी कर दी कि वो ऊंघने लगे। और ये क्या था, ये एक बड़ा अजीब वाकया था और अजीब तजुर्बा था कि लश्कर इस्लाम के बाज लोगों को ये उस वक्त पेश आया कि जब बड़ी मुश्किल का वक्त था और बड़ी ही तकलीफ का वक्त था, तो मुसलमानों में से बाज लोग जो थे ना उन पर अल्लाह ताला ने सकीनत नाजिल की, और सकीनत उस वक्त नुसरत की दलील थी, जबकि लोग बड़े परेशान हाल रहे थे, भाग रहे थे, दौड़ रहे थे, बेसुकूनी थी। हजरत अबू तलहा रजी अल्लाह ने फरमाते हैं कि मैं भी उन लोगों में से था जिन पर ओहद के दिन ऊंघ छाई जा रही थी, हत्ता कि मेरी तलवार कई मरतबा मेरे हाथ से गिरी, मैं उसे पकड़ता वो फिर गिर जाती, फिर पकड़ता वो फिर गिर जाती। तो सही बुखारी की यह रवायत है। तो नुआसन अमानतन मानी क्या है कि अल्लाह ताला ने उन पर अमन की ऊंग तारी कर दी, यानी उनके ऊपर सकीनत नाजिल कर दी। और आप देखें कि बाज लोग शदीद किस्म के गम के मौके पर भी बड़ी उनके अंदर एक जिस्मानी और रूहानी किस्म का उनके अंदर एक सुकून की कैफियत होती है। तो यह है अहम बात कि उस मुसीबत के वक्त अल्लाह ताला ने उन पर ऐसा सुकून नाजिल किया कि बदन थक नहीं रहा था, गम एकदम सारे भूल गए, इतनी मुश्किल में होने के बावजूद के जंग कर रहे हैं और तलवार ही गिर रही है, इतनी नींद की कैफियत है। तो इसका ये मतलब नहीं है कि कुरान पढ़ने लगे और नींद आने लगे और आप कहें कि ये सकीनत नाजिल हो रही है। इसका ये मतलब नहीं है। इसके बारे में जो है वो मुफस्सरीन जो है वो क्या कहते हैं कि नेक काम करते वक्त जब नींद आने लगे तो शैतान के असर की वजह से है। शैतान चाहता है कि आप जो है ना वो जो असल काम कर रही हैं वो ना करें, और आपकी सोच जो है वो उसको हटा देता है, आपको जो है वो बहका देता है। क्योंकि पहले तो चाहता है कि आप क्लास में आए ही ना, कि टेस्ट है बड़ा मुश्किल होगा, और फिर ये कि कल नहीं गई तो फिर आज तो मजा भी नहीं आएगा, क्यों कल का समझ ही नहीं आया तो फिर आज का कैसे आएगा, और फिर ये कि अच्छा चलो घर के भी तो इतने काम पड़े हुए हैं तो चलो आज वैसे भी रात को देर से सोई थी, आज थोड़ी नींद ही क्यों ना पूरी कर लूं, है ना। एक के बाद एक ख्याल आता जाता है, और ख्यालों का एक रेला होता है, एक हुजूम होता है जो आपके ऊपर आ रहा होता है। आप एक को हटाती है, फिर दूसरा दूसरे को हटाती है, फिर तीसरा तीसरा आता है, फिर चौथा, तो थोड़े से ये काम कर लूँ वो काम कर लूँ, अच्छा फिर क्लास तो चलती रहती है, और फिर वो तो मैं ऑनलाइन भी सुन सकती हूँ, मसला नहीं है इतना, है ना, मैं वो भी कवर कर लूंगी। कि ऑनलाइन की सहूलत भी बाज लोगों को सुस्त कर देती है, हालांकि ये तो उस वक्त के लिए है जबकि उजरे शरई हो और आप घर जाके भी बार बार सुने ताकि आपका जो है वो सबक और ज्यादा पक्का हो जाए ना। और फिर कुछ लोग ऐसे होते हैं जो शैतान के हटाने से किसी तौर जब नहीं हटते ना, तो फिर शैतान सोचता है कि अब इसकी नेकियों को कम कैसे किया जाए, ये मस्जिद तो पहुंच ही गई, ये क्लास में तो आ ही गई, तो अब इसकी तवज्जो कैसे हटाई जाए। तो कभी जो है यहां बैठे हुए तो घर की बातें सोच रहे हैं, ऐसा महसूस होता है कभी लोग घूम से बैठे हुए हैं, हालांकि आयतें आ रही हो, अहदीस और वाकयात और सीरत बयान की जा रही हो और उसमें से अमल लेना हो और अपनी जिंदगियों का जायजा लेना हो, और फिर हम पर असर ना महसूस हो और हमारे दिल ना छलके और हमारी आंखों से आंसू ना बहें और दिल नरम ना पड़े और हमारा दिल ना लगे, तो ये बड़ी अजीब कैफियत है। इसका ये मतलब है शैतान है जो इस वक्त एक और वार कर रहा है कि नहीं, अब तुम्हें तुम्हें अजर नहीं लेने देना, तुम्हें समझने नहीं देना कि तुम हो क्या रहा है, समझाया क्या जा रहा है। फिर कहते अच्छा टीचर ने उस वक्त ये बात की थी, मैं मुझे तो नहीं पता चला, क्योंकि हम तो थे कहीं और भूल भुलैयों में मसरूफ गुम थे ना। तो शैतान क्या करता है कि ये एक और सख्त वार करता है कि सुना ही नहीं, सुनी अनसुनी कर दी, कहीं और बात करने लगे, आपस में बोलने लगे, किसी आते को देखने लगे, है ना, किसी और बात पे सोचने लगे। तो ये सारी चीजें हैं कि नेकी के वक्त शैतान एक्टिव हो जाता है, नेकी से हटाया कैसे जाए, और अगर ये हट नहीं रहा तो नेकी के अजर को कैसे कम किया जाए। और मुझे तो आता है, बहुत आता है, मुझे जरूरत भी नहीं अब लिखने की, हम पॉइंट ही मिस कर दिया, अब वाकई नहीं आ रहा। पेपर का टाइम, वो कोई बच्चा था, सीरत का प्रोग्राम हो रहा था क्विज, तो पूछा उसे कि तुमने पढ़ाई की, कहने लगा सीरत भी कोई पढ़ने की चीज है, ये तो मुझे वैसे ही आती है ना। तो बाद वक्त हम ओवर कॉन्फिडेंट हो जाते हैं, तो नतीजा क्या निकलता है कि फिर भी हार जाते हैं। तो पढ़ाई के साथ साथ आजजी और इनकसारी अल्लाह को बहुत पसंद है। तो आप देख लें कि जो नेक लोग होते हैं ना, आप देखें कि बाज अवकात मुसीबत परेशानी के वक्त कुछ लोग बड़े सुकून में होते हैं, कुछ लोग बहुत परेशान हाल होते हैं। तो नेक लोगों को अल्लाह सुकून की नेमत से नवाज देता है, जैसे कि यहाँ पे लिखा है कि वो लोग उगने लगे। अच्छा दूसरा ग्रोह क्या था, फताइफतुन कद अहम्मत अनफुसुहुम यजुन्नून बिल्लाहि गैरल हक ज़न्नल जाहिलिया, मगर एक दूसरा ग्रोह जिसके लिए सारी अहमियत बस अपने मफाद ही की थी, अल्लाह के मुतालिक तरह तरह के जाहिलाना गुमान करने लगा। ऐसे जाहिलाना गुमान करने लगा जो सरासर खिलाफे हक थे। गैरल हक की यजुन्नून बिल्लाही गैरल हक, कि अल्लाह के बारे में बगैर हक के जो है वो गुमान करने लगा। तो यहां पर जो है ये बात बताई जा रही है कि जन्नल जाहिलिया जो है, ये जो मुनाफकीन का किरदार है उनका वाजे किया जा रहा है, बताया जा रहा है कि जन्नल जाहिलिया से मुराद ये है कि वो लोग जो मुसलमान बने फिरते हैं और जरा सी आजमाइश की जब चोट लगती है तो अल्लाह की सिफात के बारे में जो है अजीब अजीब ख्यालात करने लगते हैं, अजीब अजीब बातें करने लगते हैं, और इस मौके पे यकूलूना हलना मिन अल-अम्र मिन शई, और फिर ये लोग अब कहते हैं कि इस काम के चलाने में कोई हमारा हिस्सा भी है। तो जन्ने जाहिलियत की ये मिसाल यहाँ पे दी गई है, क्या जन्ने जाहिलियत वो करते हैं कि जो कुछ उन्होंने अपने दिल में छुपाया हुआ था उसका इजहार कर देते हैं, पुकार उठते हैं कि इस काम के चलाने में कोई हमारा हिस्सा भी है। इससे मुराद क्या है कि जंगी तदाबीर जो थी, जो मशवरे किए गए थे, तो हमारा तो मशवरा ही नहीं था कि जंग बाहर आकर लड़ी जाए, हमने तो दिया था कि अंदर रहकर लड़े, अब बाहर रहकर लड़ी है तो जब हमारा कहना नहीं माना तो फिर ये सब कुछ तो होना ही था। तो जन्नल जाहिलिया, तो अब यानी वो ये कहने लगे कि ये जो शिकस्त हुई और जो नुकसान हुआ और इतनी शहादतें और सारा कुछ, अगर हमारी बात पर कहना माना जाता, हमारी राय पर अमल किया जाता, तो ये बुरा दिन देखना नसीब ही ना होता, हमारे ये भाई जो थे वो ना मारे जाते। तो बजाय इसके के यानी जब मशवरे से काम तय हो गया और जो होना था वो तो होके ही रहता है, तो वो खामोश रहते और उल्टा ये कि वो इस तरह की बातें जो थे वो करने लगे कि इसमें जो है वो कोई हमारा हिस्सा तो था ही नहीं। यानी अगर हमारा कहना माना जाता तो फिर शिकस्त ना होती, फिर नुकसान ना होता। अल्लाह रब्बुल इज्जत फरमाते हैं, कुल इन्नल अमरा कुल्लहू लिल्लाह, कह दीजिए के काम के सारे इख्तियारात अल्लाह के हाथ में हैं। यानी तुम्हारा हिस्सा और तुम्हारा मामला जो है वो कहां से होता, पूरी बात को समेट कर जो है वो एक बड़ी उसूली बात जो है अल्लाह ताला ने सामने रख दी कि जो नुसरत है या शिकस्त है, फतह है या कि शिकस्त है, नुकसान है कि फायदा है, ये सारे मामला जो है ये अल्लाह के हाथ में है। सारे कामों के इख्तियार जो है वो अल्लाह के हाथ में है। युखफून फी अनफुसिहिम मा ला युबदून लक यकूलून लौ कान लना मिनल अम्र शैउम मा कुतिलना हाहुना। दरअसल ये लोग अपने दिलों में जो बात छुपाए हुए हैं उसे तुम पर जाहिर नहीं करते। वो क्या बात छुपाई हुई थी, उनका असल मतलब ये है कि अगर कयादत के इख्तियार में हमारा कुछ हिस्सा होता, यानी हमारी बात मानी जाती, तो यहां हम ना मारे जाते, ये जो शहादतें हुई, ये जो नुकसान हुआ, ये ना होता। इनसे कह दो कुल लौ कुंतुम फी बुयूतकुम लबरज अल्लज़ीन कुतिबा अलैहिमुल क़त्लु इला मदाजिहिम, कि अगर तुम अपने घरों में भी होते तो जिन लोगों की मौत लिखी भी थी वो खुद अपनी कतलगाहों की तरफ निकल आते। तो यहाँ पर एक और अहम हकीकत जो है उसकी तरफ अल्लाह रब्बुल इज्जत जो है वो इशारा कर रहे हैं, उसको वाजे कर रहे हैं कि ये अल्लाह ताला की बनाई हुई तकदीर है कि जिस मकाम पर किसी की मौत वाकया होना मुकद्दर होती है तो किसी ना किसी बहाने अपनी मुकर्रर जगह पर पहुंच जाता है। वो मकाम कौन सा होगा इसका इल्म अल्लाह के सिवा किसी को नहीं। जैसे कि अल्लाह ताला कहते हैं वमा तदरी नफ्सुम बिअय्यि अर्दिन तमूत, किसी को भी इस बात का इल्म नहीं है कि वो किस जगह मरेगा। तो ये लोग कैसे कहते हैं कि अगर हमारी बात मानी जाती तो नुकसान ना होता, लोग कत्ल ना किए जाते। तो कौन मैदाने जंग में मरेगा मरेगा और कौन मैदाने जंग में नहीं मरेगा और कौन कहां मरेगा, ये इनकी बातें जो है ये सब कही गलत हैं। अगर इनसे कह दो कि अगर तुम अपने घरों में भी होते तो जिन लोगों की मौत लिखी हुई थी वो खुद अपनी कत्लगाहों की तरफ जो है वो निकल आते। तो इससे जो है एक और अहम उसूल जो है वो दीन का पता चलता है कि और वो ये है कि ये जो है ना लौ लौ नहीं कहना चाहिए। बाज लोग कहते हैं ना कि अगर अगर ऐसा होता, यानी काश, काश का लफ्ज जो है ना लोग बहुत ज्यादा इस्तेमाल करते हैं कि अगर ऐसा होता तो फिर ऐसा ना होता और अगर ऐसा होता तो फिर ऐसा ना होता। तो इसको भी हमें जो है ना वो समझना चाहिए। तो ये आयात जो हैं एक तरफ ओहद के वाकयात पर तबसरा करते हैं और दूसरी तरफ जो है हमारे ईमान को मजबूत करते हैं और बताते हैं कि लोगों तकदीर पर ईमान लाओ, मौत पर ईमान लाओ। जैसा कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से ये बात भी पता चलती है कि आपने फरमाया कि ताकतवर मोमिन बेहतर है और खुदा को ज्यादा पसंद है बनिस्बत कमजोर मोमिन के, और दोनों में ही खैर और नफा है और आखरत में नफा देने वाली चीज का हरीस बन और अपनी मुश्किलात में अल्लाह से मदद तलब कर और हिम्मत न हार, और अगर तुझ पर कोई मुसीबत आ पड़े तो यूं मत सोच कि अगर मैं ऐसा करता तो यूं हो जाता, बल्कि यूं सोच ले कि अल्लाह ने ये मुकद्दर फरमाया और जो इसने चाहा वो किया। इसलिए कि लौ अगर का लफ्ज जो है ये शैतान के अमल का दरवाजा खोल देता है। ये मिश्कात की हदीस है जो अबू हुरैरा रजी अल्लाह ने इसको रवायत करते हैं। तो यहाँ पे क्या बात बताना मकसद है कि असल चीज ये है कि अपनी जहानत तदबीर और कुव्वत को सहारा ना बनाओ। मुसीबत जब आती है तो इंसान ही सोचता है ना कि ये मुसीबत जो है मेरे रब की तरफ से आई है तो फिर क्यों आ गई ना, शायद कब जब भी कोई मुसीबत परेशानी आती है तो लोग यूं सोचने लगते हैं कि इस वजह से आ गई है, हालांकि अल्लाह ताला कहते हैं मैं तो आजमाता रहता हूँ, है ना। और बाज औकात जब कोई काम करते करते गलत होने लगता है तो सोच लोग ये भी सोचते पता नहीं ये ठीक भी है कि नहीं, हालांकि अल्लाह ताला तो आजमाते हैं ना, कि जो भी नेक लोग हैं अल्लाह ताला उनको जो है वो आजमाते हैं। तो हमारा काम क्या है कि हम ये सोचें कि जो भी आजमाइश आ रही है ये अल्लाह की तरफ से आई है और मेरी तरबियत का कोर्स का एक हिस्सा है, और मुसीबत इंसान के तवक्कुल को बढ़ाने का जरिया बने, अलामे रोजगार को आसान बना दिया, जो गम हुआ उसे गमे जाना बना दिया। कि जो भी मुसीबतें आती हैं तो वो क्या करती हैं कि तुंदिये बादे मुखालिफ से न घबरा ए अकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। तो अब क्या हुआ कि गजवा ओहद पर मुनाफिकों ने प्रोपेगंडा करना शुरू कर दिया, एक तूफान खड़ा कर दिया बातों का। अल्लाह ताला उन सब बातों का जवाब दे रहे हैं कि आजमाइशें क्यों आती हैं, आगे बताया वले यबतली अल्लाहुमा फी सुदूरिकुम, ये तो इसलिए था कि जो कुछ तुम्हारे सीनों में पोशीदा है अल्लाह उसे आजमा ले, वले युमहिसा मा फी कुलूबिकुम, और जो खोट तुम्हारे दिलों में है उसको छांट दे, वल्लाहु अलीमुम बिजाति सुदूर, अल्लाह दिलों का हाल खूब जानता है, अल्लाह को खूब पता है कि तुम्हारे मामलात कैसे हैं और तुम लोग जो हो वो कैसे लोग हो। तो यहाँ पर जो है जिस चीज की तरफ मतवज्जो किया जा रहा है कि अल्लाह ताला ये देखना चाहते थे कि तुम्हारे सीनों के अंदर क्या है, ईमान और निफाक उसकी परख करना चाहते थे, और इन मुसलमानों के दिलों को शैतानी वसवास जो है वो उनसे पाक करना चाहते थे। वरना यानी ऐसा नहीं है कि इसके जरिए अल्लाह को पता चलता है जब कोई आजमाइश में डालकर, बल्कि अल्लाह ताला कहते हैं वल्लाहु अलीमुम बिजाति सुदूर, अल्लाह को तो खूब पता है कि मुसलमान कौन है और निफाक का लिबास किसने पहना है। तो जिहाद की हिकमतों में से एक बड़ी हिकमत यह है कि मोमिन और मुनाफिक खुलकर सामने आ जाए ताकि लोगों को पता चल जाए कि सच्चा कौन है और झूठा कौन। तो सिर्फ जिहाद ही नहीं, यानी आम जिंदगी में भी जो आजमाइशें आती हैं तो उनकी एक बड़ी हिकमत यह है कि अल्लाह ताला ये देखना चाहते हैं, ये जानना चाहते हैं कि सच्चे कौन हैं और झूठे कौन हैं। तो आजमाइशें आती हैं इंसान का, सही इंसान का पता करने के लिए और गलत का भी। इन्नल्लज़ीना तवल्लौ मिनकुम यौमल तक़ल जमआनी इन्नमा इस्तज़ल्लहुमुश शैतानु बिबादि मा कसबू, तुम में से जो लोग मुकाबले के दिन पीठ फेर गए थे उनकी इस लग्जिश का सबब ये था कि इनकी बाज कमजोरियों की वजह से शैतान ने उनके कदम डगमगा दिए थे, वलकद अफल्लाहु अनहुम, अल्लाह ने उन्हें माफ कर दिया, इन्नल्लाह गफूरुन हलीम, अल्लाह बहुत दरगुजर करने वाला और बुर्दबार है। तो अब यहाँ पर जो बात बताई जा रही है कि गजवाए उहुद जो मुसलमानों और काफरों के दरमियान हुआ था, तो इस शिकस्त के बाद बाज मुखलिस मुसलमानों ने भी फरार इख्तियार कर ली थी, क्योंकि जब रसूल अल्लाह की शहादत की अफवाह फैली तो मुसलमानों के औसा जो थे वो खता हो गए थे। और ऐसा क्यों हुआ था, तवल्लौ मिनकुम, तुम लोग क्यों फिर गए थे, तुम लोग क्यों भागने लगे थे, उसकी वजह क्या थी कि इन्ना मस्तज़ल्लहुमुश शैतानु बिबादि मा कसबू, मा कसबू अहम है कि दर्रा को छोड़ना, अल्लाह के रसूल की नाफरमानी करना कि जो गलती की थी ये जो कसब किया था, तो इसकी वजह से मोमिनों के दिलों में उस वक्त ईमान नहीं था, अजम नहीं था, तो ये एक शैतानी अगवा था, ये एक शैतानी बहलावा था। वरना जिनके दिल ईमान पर कायम थे वो इस दौरान भी रसूल अल्लाह के पास थे, सिर्फ 13 या 14 मुसलमान थे जिनमें 7 मुहाजरीन और 7 अंसार थे, कि वो उस वक्त रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास थे। लेकिन कुछ मुसलमान ऐसे थे जो कि उस वक्त जो थे वो भाग रहे थे, जो कि उस वक्त जो थे वो दौड़ रहे थे। तो अब जो है यहां पर अल्लाह रब्बुल इज्जत क्या कहते हैं कि विपा दिमाग कसाबू, कि अपने लग्जिशों और कोताहियों की वजह से, अपनी कमजोरियों की वजह से शैतान ने उन्हें फिसलाने में कामयाब हुआ था। शैतान कब फिसलाता है, शैतान का तो काम ही है कि फिसलाना, वो इंसान के जिस्म में, इंसान की रगों में खून की तरह गर्दिश करता है, लेकिन वो तब फिसलाने का जरिया बनता है जब इंसान जो है ना कमजोरी दिखाता है, जब इंसान फिसलना चाहता है। तो यहां पर ये बात बताई जा रही है कि तुमने गलती की, फिर गलती पर गलती। गुनाह एक इंसान करता है ना, फिर अगला गुनाह, फिर और गुनाह। जैसे एक इंसान जब गलत करता है, फिर झूठ बोलता है, फिर झूठ पर झूठ, फिर और कई गलतियां करता चला जाता है। तो नेकी से नेकी की तौफीक होती है और गुनाह से गुनाह की तौफीक होती चली जाती है। वो जरूरी है कि इंसान जो है वो नेकियों पर अपने आप को जो है वो साबित कदम रखे। तो यहाँ पे फिर अल्लाह ताला ने क्या बताया कि तुमसे ये गलती तो हो गई थी, तुमसे ये कसब तो हो गया था, लेकिन फिर क्या हुआ? वलकद अफल्लाहु अन्हुम। यहाँ पे सहाबाए कराम का बुलंद मकाम बताया जा रहा है कि गलती के बावजूद अल्लाह ताला ने उनकी खताओं से दरगुजर किया, माफ कर दिया। अल्लाह ने उनको माफ कर दिया। क्यों? इसलिए कि अल्लाह बहुत दरगुजर करने वाला और बुर्दबार है। तो यहाँ पे एक बात याद रखनी चाहिए कि सहाबाए कराम जो हैं वो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनकी तरबियत की और अल्लाह ताला ने भी उनकी लग्जिशें और उनकी खताओं को माफ करके उनके साथ बड़ा करम का मामला किया। और अब किसी इंसान के लिए रहती दुनिया तक ये जायज नहीं है कि सहाबाए कराम का जिक्र जो है वो बुराई के साथ करे या उनको उनमें से किसी को भी गालियां दे। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह के सामने एक मरतबा किसी ने हजरत उस्मान गनी रजी अल्लाह हो और बाद सहाबा पर गजवाए उहद के उस वाकये का जिक्र करके तान किया जो मैदान छोड़कर भाग निकले थे। इस पर हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह उन्होंने फरमाया कि जिस चीज की माफी का अल्लाह ताला ने ऐलान फरमा दिया, इस पर तान करने का किसी को क्या हक हासिल है? ये बुखारी की रवायत है। तो तमाम जो अहले सुन्नत वल जमात के अकायद की किताबें हैं वो इस बात पर मुत्तफिक हैं कि तमाम सहाबा की ताजीम करनी चाहिए, इज्जत करनी चाहिए, उन पर लान तान करना, इतराज करना, इससे परहेज करना वाजिब है। ये चीज जो है वो जायज नहीं है। और तमाम सहाबा जो है उनको हम अच्छा समझें और उनकी इज्जत करें। और यानी आज के दौर में भी कुछ लोग जो है वो बाज सहाबा को बुरा भला कहते हैं और ये चीज जो है ये सही नहीं है। आप खुद ही इस बात से सोचें कि अल्लाह ताला कह रहे हैं कि वलकद अफल्लाहु अन्हुम, कि अल्लाह ने उनको माफ कर दिया, बेशक अल्लाह बख्शने वाला और रहम फरमाने वाला है। तो ये तमाम यानी अहले ईमान के लिए भी इसमें ये तंबीह है कि वो सहाबा को मलामत का हदफ ना बनाया करें और उनकी इज्जत और एहतराम जो है वो किया करें। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक।